أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. سورة الأعراف آيات نمبر 26-39. تھوڑا سا پیچھے کا دیکھ لیتے ہیں کہ کہاں پہ ہم پہنچے تھے, کیونکہ اسی سے آگے کنٹینیویشن ایک طرح سے آئی ہے. اور بات کیا ہو رہی تھی, ہم آدم علیہ السلام اور ابلیس کا قصہ دیکھ رہے تھے, اور اس میں ایک بات بہت امپورٹنٹ جو لاسٹ ٹائم ہم نے کی تھی, اور وہ کیا تھی کہ ابلیس نے کیا کہا تھا جس وقت آدم علیہ السلام کو اللہ تعالیٰ نے سجدہ کرنے کے لیے کہا, تو اس نے جو ریزن دیا تھا وہ کیا تھا, انا خیر من. ٹھیک ہے, اس میں جو انا ہے نا, اس کو پینسل سے آپ سرکل کریں, انا ہو. یہ جو انا ہے, اردو میں بھی یہ بولا جاتا ہے انا. ہاں, ایک اردو میں بھی انا ہوتی ہے, انسان کی انا, وہی انا. یہ انا ہے, میں. جو میں ہے نا, وہ نہیں انسان کی بھی ختم ہوتی, اور یہی ابلیسی عمل ہے. ہوتا یہ ہے کہ انسان جب نیکی کرنے لگتا ہے نا, تو شیطان اس کے پیچھے لگ جاتا ہے. یہ نہ سمجھے کہ شیطان ان کے کافروں کے ساتھ ہے اور وہ باقی نیکوں کو چھوڑا ہوا ہے. نہیں, جب انسان نیکی کرنے لگتا ہے تو شیطان زور و شور سے اس کے پیچھے آ جاتا ہے, اور یہی انا اس کی جگاتا ہے. تکبر, میں, اس میں کو جگاتا ہے. جب انسان نماز, روزہ, طہارت اور ان چیزوں میں اپنے آپ کو بہت کہ میں بڑی بچ بچ کے چلتی ہوں, تو وہ انسان کے اندر نا ایک احساس پیدا کرتا ہے کہ میں تو دوسروں سے بہتر ہوں. اگر اللہ کی رحمت نہ ہونا تو انسان بچ نہیں سکتا. پھر وہ ابلیس کے اسی ٹریپ میں آ جاتا ہے, جیسے اس نے کہا تھا نا, انا خیر من. یہ ایک اپنی پرائیڈ فیل کرنا, پرائیڈ آف پائٹی جس کو آپ کہہ سکتے ہیں, یہ لکھ لیں لفظ یہاں پہ, پرائیڈ آف پائٹی, کہ نیکی کی ایک احساس یہ ہونا کہ میں دوسروں سے بہتر ہوں, میں دوسروں سے زیادہ نیک ہوں. جب انسان اللہ کے راستے کی طرف آتا ہے, شیطان یہ خیالات دماغ میں ڈالتا ہے, اور انسان تکبر میں پڑ جاتا ہے. وہ اسی راستے پہ آ جاتا ہے جس پہ شیطان تھا. اور یہ بڑی کامن بات ہے, بعض دفعہ خود کو بہت حقیر اور بہت عاجز اور یہ کہنے والے لوگ بھی نا, ان میں اتنی انا ہوتی ہے کہ آسمان تک ان کی انا پہنچی ہوتی ہے, اور ان کو پتہ ہی نہیں ہوتا کہ ہمارے اندر اتنی انا ہے. اب اس انا کو کیسے پہچانیں ہم؟ اگر ہمارے اندر یہ انا ہے, کیسے پہچانوں گے؟ بہت مشکل کام ہے, یہ آسان نہیں ہے. لیکن اس کی دو تین آپ کو میں نشانیاں بتا دیتی ہوں کہ ان سے کم از کم ہم اپنے آپ کو چیک کریں. پہلی بات یہ ہے کہ جب کسی اور انسان کی خوبیوں کو آپ دیکھتے ہیں, تو آپ اعتراف کر پاتے ہیں یا نہیں؟ کسی خوبی دیکھی تو کیا ایڈمٹ کر پاتے ہیں کہ ہاں اس میں بھائی واقعی یہ خوبی, یا آپ میں یہ عادت ہی نہیں ہے؟ نمبر ٹو, جب آپ پہ کوئی کرٹیسائز کرتا ہے, تو آپ اس کی بات سمجھنے سے پہلے ہی بس سوچنے لگتے ہیں اس کا کیا جواب دوں, افینڈ ہو جاتے ہیں. یہ کون ہوتا ہے کہ مجھے بتائے, یہ اپنے آپ کو کیا سمجھتی ہے؟ ایسا ایٹیچیوڈ ہو جاتا ہے. نمبر تھری, جب کوئی آپ کو آپ کی غلطی بتاتا ہے, تو اب آپ کی کوشش ہوتی ہے کہ میں کسی طرح پروو کر دوں کہ اس کے اندر بھی تو یہ خامی ہے, اس کے اندر بھی تو یہ کوتاہی ہے, اس میں بھی تو یہ کمی ہے. اس کی کمیاں اور اس کی خرابیاں تلاش کرنا شروع کر دیں. اس کا مطلب ہے کہ انا ہے آپ کے اندر. انا یہ مطلب نہیں ہے کہ ہم یہ سوچیں کہ اچھا میں تو بڑی عاجز رہتی ہوں, میں لوگوں کے سامنے بڑی جھکی رہتی ہوں, تو یہ بس میری کوئی انا نہیں ہے. نہیں, انا یہاں پہ پتہ چلے گی کہ ان مواقع پہ آپ کیا کرتے ہیں, کیونکہ انا بھی ہماری سات پردوں میں چھپی ہوتی ہے, اسی لیے اس کو ڈھونڈنا بڑا مشکل ہے. اور یہ انتہائی خطرناک چیز ہے، انتہائی خطرناک. یہ احساس دیکھیں، جب آپ قرآن کی طرف آتے ہیں نا خاص طور پہ، تو یہ شیطان ایسے ٹریپ کرتا ہے کہ اب وہ آپ کو اس سے تو نہیں روک سکا قرآن سے، مگر یہ انا خیر و من کا جو آپ کے اندر خیال ڈال کے نا سارا کیا کرایا پانی میں ڈال دیتا. بس میں ان سے بھی بہتر ہوں، میں اس سے بھی بہتر ہوں، وہ کیا چیز ہے، اور میں دیکھو یہ، میں یہ، میں وہ، یہ میں اس کو ختم کرنا ہے ہم نے کہ میں کوئی چیز نہیں ہے. اسی لیے پھر انسان نیکیوں میں بھی یہی چاہتا ہے کہ میں آگے ہوں، میں، میرا نام، یہ میری میں ہی نہیں ختم ہو رہی. نیکی کے راستے پہ آ کے بھی میں ہر جگہ میں ہی نظر آؤں. اللہ اکبر. اللہ تعالیٰ ہمیں اسے بچا کے رکھے. یہ بہت خوفناک چیز ہے، بہت خوفناک چیز ہے جو انسان کی نیکیوں کو برباد کر دیتی ہے اور اس کو پتہ بھی نہیں چلتا. آج اسی سے آگے ہماری کنٹینیویشن ہے، اسی کہانی کو، آدم علیہ السلام اور ابلیس کے قصے کو ذہن میں رکھتے ہوئے ہم آج آگے دیکھیں گے کہ اللہ تعالیٰ نے ہمیں کیا نصیحت کی ہے اس کے بعد. یا بنی آدم، اے بنی آدم، سب سے پہلے تو یہ بات یا الذین آمنو نہیں ہے یہاں پہ، یا بنی آدم ہے. اس کا مطلب یہ جو آگے انسٹرکشن آ رہی ہے نا، یہ آل ہیومینٹی کے لیے، ساری انسانیت کے لیے، تمام انسانوں، یہ بات سنو، ان کو خطاب کیا جا رہا ہے. تو یہ قرآن صرف مسلمانوں کے لیے نہیں، آؤ غیر مسلموں، تمہارے لیے بھی اللہ تعالیٰ کوئی بات بتا رہا ہے اس قرآن میں، تمام انسانیت کے لیے. یہ ہمارے ثواب حاصل کرنے کے لیے صرف نہیں ہے. تو اے بنی آدم، آدم کی جتنی اولاد ہے، سارے انسان آدم کی اولاد ہے. قد انزلنا علیکم لباسا، آگئی لباس کی بات. پہلے لباس کی بات گزری ہے کہ نہیں گزری؟ بات گزری ہے نا، شیطان نے کیا کیا تھا، لباس اتروایا تھا. اللہ تعالیٰ نے فرمایا، اب دیکھو آدم کو اور حوا کو زمین پہ اتار دیا اور ان کو بتا دیا بھائی یہاں پہ تم نے رہنا. اب زمین پہ رہنے کے لیے انسان کو جن چیزوں کی ضرورت ہوتی ہے، اللہ تعالیٰ نے وہ اس زمین میں ہی پیدا کر دی. ساری دین کی بھی، دنیا کی آپ کی ضروریات اسی زمین میں. تو اللہ تعالیٰ نے فرمایا قد انزلنا علیکم لباسن، تحقیق ہم نے نازل کیا تم پر لباس. لباس کسے؟ لام باسین سے. اور اس کا اصل معنی ہے کسی چیز کو چھپانا. ایسے تو ہم لباس کہہ دیتے ہیں کہ ہماری اپنی زبان میں بھی یہی ورڈ ہے. اور ہر وہ چیز جس کو انسان برا سمجھتا ہے اس کو چھپا دینا، اس کو لباس کہتے ہیں، اس چیز کو لباس کہتے ہیں. اسی لیے شوہر بیوی کو ہننا لباس اللہ، تم لباس اللہ، یہ کہا گیا نا سورہ بقرہ میں، وہ تمہارا لباس ہے تم ان کا لباس ہو، میاں بیوی ایک دوسرے کا، کیونکہ وہ ایک دوسرے کی عیب چھپا لیتے ہیں. تو اللہ تعالیٰ نے فرمایا تمہارے لیے لباس اتار دیا اللہ تعالیٰ نے. کدھر سے اتارا؟ آسمان سے اتار دیا. اس کے دو مطلب ہیں. نمبر ون، ایزی میننگ آپ کو پہلے بتا دیتی ہوں، یعنی اللہ تعالیٰ نے آسمان سے دیکھیں بارش کو برسایا، جس سے آپ کا لباس پیدا ہوتا ہے. وہ کیسے؟ یہ کاٹن ہے یا اور جو چیزیں ہیں یا جو کیڑے ہیں جن سے ہم سلک وغیرہ لیتے ہیں، وہ سب ان کی ساری غذا اور ان کی، یہ آسمان سے پانی برستا ہے تو پھر ہے نا. تو جتنی بھی لباس کی ضروریات ہیں وہ آسمان سے پانی برسنے کی وجہ سے ہماری پوری ہوتی ہے. تو آسمان سے اللہ نے پانی نازل کیا جس سے آپ کا لباس پیدا ہوتا ہے. ایک تو یہ معنی ہو گیا، ٹھیک ہے. دوسرا معنی کیا ہے؟ کہ لباس کو اللہ تعالیٰ نے انسان کی ضرورت بنا دیا. لباس اللہ تعالیٰ نے انسان کے لیے، اس کی ضرورت کو انسان کی فطرت میں رکھ دیا، ٹھیک ہے. آپ کی فطرت میں، آپ کی نیچر کے اندر ہے کہ آپ کو لباس چاہیے. انزلنا علیکم لباس، تمہارے اندر یہ چیز رکھ دی، تمہاری فطرت میں یہ چیز رکھ دی کہ تمہیں لباس کی ضرورت ہے. اسی لیے آپ دیکھیں کہ جب آدم اور حوا علیہ السلام جو تھے، وہ جب ان کا لباس اترا تھا تو وہ ایک دم کیوں اپنے آپ کو ڈھانپنے لگے؟ کیونکہ انسان کی فطرت میں اللہ نے رکھ دی ہے. یہ اس میں کسی ریلیجن یا کسی نیشن کی بات نہیں ہے کہ فلان لوگ ہوتے ہیں جو مسلمان ہوتے ہیں وہ ایسے نہیں. ہر ایک انسان میں، بنی آدم، ساری اولاد آدم کو بتایا. پوری اولاد آدم تمہارے لیے اللہ نے لباس اتارا ہے، لباس کی یعنی ضرورت انسان کے لیے رکھ دی ہے، اندر اس کی رکھ دی ہے، اس کی خواہش اس کے اندر رکھ دی کہ وہ اپنے آپ کو چھپائے۔ ایک بچہ بھی ہوتا ہے نا، وہ بھی اپنی نا شرمگاہ کو چھپانے کی کوشش کرتا ہے، اس کو تو نہیں کسی نے سکھایا، لیکن اللہ تعالیٰ نے یہ انسان کے اندر ودیت کر دی ہے، اس کی نیچر کے اندر رکھ دی ہے، اتنے پروگرام ہی انسان کو ایسا کر دیا۔ ٹھیک ہے، تو یہ ہے انزلنا کا مطلب، یہ مطلب نہیں کہ آسمان سے لباس گر رہے ہیں، ایسی مطلب نہیں ہے۔ ٹھیک ہے، اب یہ دونوں معنی آپ یہ سمجھ لیں۔ اچھا، اب اس کا مقصد کیا ہے، کیوں اللہ نے لباس اتارا؟ نمبر ون، پہلا مقصد، یواری سوآتکم، وہ چھپاتا ہے تمہارے قابل شرم حصوں کو، یعنی اصل اس کا مقصد کیا ہے لباس کا، کہ وہ تمہاری سوآت کو چھپائے، جن چیزوں کو کھلنے سے آپ شرم محسوس کرتے ہیں، جن اعضاء کے کھلنے سے ان کو ڈھانپ لے، یہ اللہ تعالیٰ نے اس کا مقصد رکھتا ہے۔ ویسے تو آج بعض لوگ اس بات کو سمجھتے ہیں کہ نہیں جی، انسان جو ہے نا وہ جیسے ٹارزن ہے، اس نے بس اس کو بھی دکھاتے ہیں اتنا سا اس نے پہنا ہوا ہے، اور وہ تو جی فلانے جنگلوں میں لوگ رہتے ہیں اور فلانی جگہ پہ لوگ رہتے ہیں، وہ تو ننگے پھرتے ہیں، تو فلاں ہے اور انہوں نے آگے بس ذرا ذرا ڈالا ہوا ہے، تو یہ تو انسان نے ایسے ہی لباس اپنے اوپر کر لیا۔ اصل میں تو انسان نا جیسے باقی جانور ہیں، اسی طرح انسان بھی ننگا ہی پھرے تو ٹھیک ہے، یہ تو خام خواہ انسان نے اپنے اوپر ایک مشکل ڈالی ہوئی ہے، یہ بعض فلاسفرز کا یہ ہے، حالانکہ نہیں، وہ کہتے ہیں انسان نے شروع میں بھی ننگا ہی پھرتا تھا نا، یہ تو اب اس نے لباس ایجاد کیا، نہیں، جو شروع وقت سے دیکھیں آدم علیہ السلام کی سٹوری سے ہی آپ کو پتہ چل گیا، لباس انسان اس وقت بھی اس کی ضرورت محسوس کرتا تھا، کیونکہ اللہ تعالیٰ نے آپ کے اندر رکھا ہے۔ آج لباس پہ بہت ساری بات ہوگی، لباس پہ اور کھانے پینے پہ، تو آج آپ بہت خوش ہو جائیں، کیونکہ آج جو آپ کی فیوریٹ چیزوں کی بات ہے نا، یہ عورتوں کا یہ دو ہی کام ہے نا، کھانا پکانے اور کپڑے بنانا۔ تو لیکن جو کپڑے کا ہے وہ پہلا مقصد کیا ہے، آپ کی ستر پوشی کرنا، ٹھیک ہے، اور دوسرا مقصد نمبر ٹو، وہ ریشا، اور ریش کے لیے، زینت کے لیے، سبحان اللہ، دیکھیں باقی جانوروں کے بھی اللہ تعالیٰ نے نیچرل لباس دے دیے، ان کے لباس کے ہیں، کسی کے اوپر اون ہے، کسی کے اوپر بال ہیں، کسی کے اوپر کچھ ہے، کھال ہے، واٹ ایور، لیکن وہ اس کو چینج نہیں کر سکتے، ایک ہی لباس میں ساری زندگی رہتے ہیں، سبحان اللہ، اللہ تعالیٰ نے انسان کے لیے دیکھو ایسا لباس کیا ہے کہ جو آپ چینج کر سکتے ہیں، نئے سے نیا پہن سکتے ہیں، کلرز بدل سکتے ہیں، اپنے پسند اور ناپسند، اپنے حالات اور اپنے موسم اور ماحول کے مطابق، اور جس جگہ پہ آپ جا رہے ہیں اس مطابق اپنی زینت کر سکتے ہیں۔ تو اس سے پتہ چلا کہ خوبصورت لباس پہننا، یعنی لباس کے ذریعے، تھرو لباس، تھرو ڈریسنگ، آپ اپنی بیوٹیفیکیشن کر سکتے ہیں، نو ہارم ان دیٹ، یہ کوئی حرام نہیں ہے۔ ہاں، مگر یہ نہیں کہ آپ صرف لباس کا یہی مقصد سمجھ لیں کہ بس اب آج سے تو میں شیشے کے سامنے ہی کھڑی جاؤں اور کپڑے ہی پہنتی رہوں اور نئے سے نیا لباس، یہی میری زندگی کا مقصد جو ہے، یہ نہیں۔ مگر لباس کا مقصد دیکھو، جو اللہ تعالیٰ نے دو بتائے ہیں نا یہاں پہ، ایک آپ کے قابل شرم حصے کو کور ہونا چاہیے۔ اب دیکھیں آپ کے قابل شرم حصے کون کون سے، مرد کے لیے ناف، یہ بیلی بٹن سے لے کے گھٹنے تک، یہ ساری شرمگاہ ہے، یعنی یہ اس کو وہ نا کسی اور کے سامنے کھول نہیں سکتا، ٹھیک ہے، مرد مرد کے سامنے بھی نہیں کھول سکتا، عورت کے سامنے بھی نہیں کھول سکتا، عورتوں کے سامنے۔ اور عورت کے لیے کون سی چیز ہے جو اس کی شرمگاہ ہے، جو اس کو جس کو چھپانے کے لیے حکم ہے، عورت کا، عورت سے تو اتنا ہی ہے ناف سے لے کے گھٹنے تک، لیکن مردوں سے اس کا پورا جسم شرمگاہ ہے، یعنی واجب الستر ہے سوائے چہرے اور ہاتھوں کے۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا عورت مکمل واجب الستر ہے، یعنی ستر یہ واجب ہے اس کے لیے، جب وہ باہر نکلتی ہے تو شیطان اس کو جھانک کے دیکھتا ہے، یہ ترمذی کی حدیث ہے۔ اسی طرح آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جب عورت جب پوچھا گیا کہ کتنے کپڑوں میں نماز پڑھے، تو آپ صلی اللہ علیہ وسلم نے اس کی نماز کے لیے بھی بتایا، یعنی یہ بھی بعد میں انشاءاللہ بات آئے گی بھی کہ عورت کی نماز کے لیے کیا ہے، कि उसकी दुपट्टा और इतनी लंबी कमीज हो जो उसके पैरों की पोस्ट को छुपा ले। अबू दाऊद में ये रिवायत है, यानी जो ये ऊपर पैर की हड्डी है ना इस जगह कुछ वाले, जैसे आपकी अबाया होता है या कुछ है, यानी चूड़ीदार पजामे पहन के आप नमाज ना पढ़े कि जिसके अंदर आपके पैर ऐसा खुला हो, मतलब इतना सा पैर कम अज कम जरूर आपका ढका हो। तो यहां से हमें क्या पता चला कि एक तो ये काबिले शर्म हिस्से हैं जिनको छुपाना है। अब आप मुझे बताएं कि अब इसके अंदर कहाँ पे, अभी ये हम हिजाब की कोई बात नहीं कर रहे, ये हिजाब की नहीं बात हो रही, सिर्फ ये अभी लिबास की बात हो रही है कि लिबास का मकसद क्या है, तुम्हारी काबिले शर्म हिस्सों को छुपाना। सिर्फ शर्म गाहों की बात नहीं हो रही, जो भी तुम्हारे शर्म वाले हिस्से हैं। और मैंने आपको बता दिया कि औरत का क्या है और मर्द का क्या है। अब मर्द जो अब कोई रेसलिंग करें, बॉक्सिंग करें या और कुछ स्पोर्ट्स कर रहे हैं और उन्होंने सिर्फ छोटे छोटे अंडरवेयर्स पहने हुए, तो क्या हम उनको देख सकते हैं फिर? या औरतें हैं वो स्पोर्ट्स खेल रही हैं, वो उन्होंने शॉर्ट्स पहनी हुई हैं, क्या उनको मर्द देख सकते हैं फिर? जबकि औरत का पूरा जिस्म उसकी शर्म का है और लिबास ने पूरे जिस्म को छुपाना है। अब ये देख लें, अब ये पर्दे की बात नहीं है, फिर मैं अगेन कह रही हूँ, ये लिबास की बात हो रही है। अब अगर हमारा लिबास ही मुकम्मल नहीं कि बाजू खुले हुए हैं या हमारे पिंडलियाँ और ये खुले हुए हैं कि इतनी छोटी हमने कैप्रीज पहनी हुई है, तो लिबास तो हमारे काबिले शर्म हिस्सों को भी नहीं छुपा रहा। तो इसलिए लिबास का ये मकसद है और इसके मकसद को समझें। और पहला मकसद ही ये, हमने उसका पहला मकसद ही पूरा नहीं किया। हम सब चेक करें अपने अपने लिबास कि क्या वो हमारे काबिले शर्म हिस्सों को छुपाता है। खास तौर पे गर्मियों में जो हमारे लिबास हैं वो क्या ऐसे हैं? तिर्मिज़ी में हज़रत आयशा रज़ियल्लाहु ताला फरमाती हैं कि मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कभी बरहना नहीं देखा। तो इस्लाम ये कहता है कि अकेले में भी आप नंगे नहीं फिरो, कि औरत और मर्द है, कि कहें कि हम मियाँ बीवी हैं। आदम अलैहिस्सलाम और हज़रत हव्वा का मैंने स्पेशली इसीलिए आपको बताया था कि अब वो ये कहें कि हम तो मियाँ बीवी हैं तो चलो कोई बात नहीं, अब हम नंगे ही फिरते रहें तो इसमें क्या बात है, और कौन सा जन्नत में हमें कोई और देख रहा है? नहीं, उन्होंने फौरन अपनी शर्मगाहों को छुपाया। इब्ने बाजा की एक हदीस है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब तुम में से कोई अपनी बीवी के पास जाए तो उसको चाहिए कि सतर का लिहाज रखे, दोनों गधों की तरह नंगे ना हो जाए। मैंने इतनी हद तक है। और तिर्मिज़ी में एक और हदीस है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया खबरदार कभी बरहना ना रहो, क्योंकि तुम्हारे साथ अल्लाह के फरिश्ते लगे हुए जो तुमसे जुदा नहीं होते सिवाय उन औकात में जिनमें तुम रफाए हाजत करते हो या अपनी बीवियों के पास जाते हो, लिहाजा तुम उनसे शर्म करो। कि अगर आप घर में अकेले हैं और एक मर्द अकेला है और बीवी है उसकी, सिर्फ अब वो नंगा फिरना शुरू हो जाए, कहे और यहाँ पे तो कोई है नहीं, सिर्फ मेरी बीवी है, नहीं, फरिश्ते फरिश्तों का भी तो लिहाज करो। तो शैतान इंसान के काबिले शर्म हिस्सों को ही चाहता है कि ये इनको नंगा किया जाए, शुरू से उसने यही कोशिश की। और इनको ढांपने का हुक्म अल्लाह ने दिया है। तो जीनत करें ठीक है, मगर जीनत वो ना हो कि जो काबिले शर्म हिस्सों को ही खोल दे, कि हमारी तो जीनत इससे होती है, ये जीनत नहीं है। तो नंबर वन क्या बात हमें पता चली, लिबास पहनने का हुक्म अल्लाह की तरफ से नाजिल हुआ है, ये भी एक बात हो गई इसमें। कद अनज़लना अलैकुम लिबासन में ये भी हो गया कि अल्लाह ने हुक्म दिया है। नंबर टू क्या बात है कि अल्लाह के हुक्म के मुताबिक लिबास पहने, यानी क्या लिबास हो जिसमें शर्मगाह आपकी काबिले शर्म हिस्से, में शर्मगाह नहीं कहूंगी, काबिले शर्म हिस्से आपके ढके, आप उससे जीनत हासिल कर सकते हैं। नंबर फोर बात, लेकिन ये नहीं है कि सिर्फ जीनत के लिए ही हो, दूसरा ये कि ये प्रोटेक्शन के लिए भी होता है, तो प्रोटेक्शन भी इसमें है। देखिए एक परिंदा है ना, उसके ऊपर पर लगे होते हैं तो पर से वो खूबसूरत लगता है, पर उतार दे तो देखा कैसे गंदे लगते हैं, बहुत बुरे लगते हैं। तो अब आपने आप को लिबास अपने लिए एक मुसीबत ना समझे, बल्कि लिबास तो आपको खूबसूरती देता है। हजरत उमर फरमाते हैं कि जब कोई नया लिबास पहने तो उसको चाहिए कि लिबास पहनने के बाद ये दुआ कर ले, अल्हम्दुलिल्लाह अल्लज़ी कसानी मा उवारी बिही औरती, وَأَتَجَمَّلُ بِهِ فِي حَيَاتِي، یعنی اللہ الحمدللہ اس ذات کا جس نے مجھے لباس دیا جس کے ذریعے میں اپنے ستر کا پردہ کروں اور زینت بھی حاصل کروں. ٹھیک ہے، تو فرمایا کہ جو شخص نیا لباس کے پہننے کے بعد پرانے لباس کو غریبوں اور مسکینوں پر صدقہ کر دے تو وہ اپنی زندگی اور موت کے ہر حال میں اللہ کی ذمہ داری اور پناہ میں آ گیا. یہ مسند احمد میں حدیث ہے، ابن کثیر نے بھی اس کو روایت کیا کہ یعنی آپ نے ایک نیا لباس پہنا نا جو پرانا ہے کسی غریب مسکین کو دے دیں، تو یہ نہ سمجھے کہ اس پہ کوئی ثواب نہیں ملے گا. اس کو آپ نے صدقہ کر دیا نا تو اتنا ثواب ہے کہ اپنی زندگی اور موت کے ہر حال میں اللہ کی ذمہ داری میں آ گئے آپ، اللہ کی پناہ میں آ گئے آپ. یہ دو وقت ہیں، اب موت کا وقت بڑا سخت وقت ہے اور زندگی میں بھی انسان فتنوں میں پڑ سکتا ہے، انسان اللہ کی پناہ میں آ گیا یہ ایک کام کرنے کی وجہ سے. اب کبھی کبھی ایسا ہوتا ہے کہ ہم سنبھال سنبھال کے رکھتے رہتے ہیں، دس دس بارہ بارہ سال پرانے بھی بس سنبھالنے میں نہیں، کسی کو دینے کی ہمت نہیں ہے، چاہے نہ پہنوں نہ رگز رکھے میں. لوگ اپنی شادیوں کے کپڑے رکھے چھوڑتے ہیں، کبھی بھی نہیں پہننے. وہ نہیں، میری شادی کا جوڑا یادگار ہے میری. وہ بھائی آپ نے اور 100 جوڑے منا لی، اس یادگار کو چھوڑیں، کسی اور کو دے دیں گے، کسی غریب کے کام آ جائے. لیکن ہمارا اتنا حوصلہ کس کو ہو، وہ نشانیاں اپنی رکھی ہیں، ہم نے مر کے مٹی ہو جانا ہے. کم از کم آپ نے کسی کو دیا ہوگا، کسی غریب کو، تو دیکھیں کتنی پیاری آپ کے لیے یعنی ایک خوشخبری ہے. تو یہ ہمیں پتہ چلا کہ یہ دو مقصد ہیں لباس کے. لیکن دیکھیں ایک اور بات، وہ لباس و تقوی ذالک خیر، لباس تقوی کا جو ہے وہ بہتر ہے. کون سا ہوتا ہے لباس تقوی کا؟ وہ تو ہم نے آج تک دیکھا نہیں، کس دکان پہ ملتا ہے آپ کو پتہ چلا کون سے ڈیزائنر کا ہے یہ لباس؟ دو لباس تو ہم جانتے ہیں نا کہ اچھا ٹھیک ہے، ایک ستر کو ڈھانپنے والا، خوبصورتی والا، تیسرا لباس یہاں پہ کہا گیا تقوی والا، یہ سب سے اچھا ہے. یہ کون سا ہے؟ یہ وہ لباس ہے جس کو ہم دیکھ نہیں پاتے، یہ ہمارے اندر کا لباس ہے، یہ ہماری روح کا لباس ہے. ہماری روح کو بھی لباس چاہیے، یہ اس کا لباس ہے. جیسے تمہارے جسم کو لباس چاہیے نا، اس طرح تمہاری روح کو لباس چاہیے. اور وہ لباس کون سا؟ تقویٰ والا. جیسے تمہارا باہر کا لباس تمہیں بیوٹیفل کرتا ہے، تم خوبصورت لگتے ہو، اسی طرح تقویٰ کا لباس جو نا تمہاری روح کو خوبصورت بنا دیتا ہے. اور یہ کیا لباس ہے؟ حضرت ابن عباس فرماتے ہیں اس کی تفسیر میں کہ صالح عمل اور خوف خدا کا لباس ہے یہ. تقویٰ کا لباس کون سا ہے؟ نیک عمل والا لباس اور خوف خدا والا لباس. یہ یعنی جب خوف خدا آ جاتا ہے، یہ لباس ہے جو کہ روح کا لباس ہے. اور یہ لباس ہے جیسے آپ کے باہر کے جسم کو لباس سردی گرمی ان چیزوں سے محفوظ رکھتا ہے نا، اسی طرح یہ تقویٰ کا لباس آخرت کی مصیبتوں سے اور تکلیفوں سے محفوظ رکھے گا. تو یہ تو بہتر لباس ہوا. اور یہ بھی اس سے پتہ چلتا ہے کہ دیکھیں اگر کوئی باہر کا لباس تو ایسا پہن لے کہ بھائی اس نے حجاب بھی پہنے ہوئے ہیں، بایا بھی پہن لیا، یہ بھی کر لیا، لیکن لباس و تقویٰ ذالک خیر، لباس و تقویٰ ہونا ضروری ہے. اس کو بھی تو، یہ دل کو بھی تو ڈریس اپ کرو، اس میں بھی تو تقویٰ ڈالو. کیونکہ اگر اس میں تقویٰ نہیں ہے، اگر اندر حیا نہیں ہے، اگر اندر شرم نہیں ہے، اگر اندر حسن اخلاق نہیں ہے، اگر اندر خدا خوفی نہیں ہے، اگر اندر نیکی نہیں ہے، تو باہر چاہے کسی نے چوکے پہنے ہوئے ہیں، داڑیاں رکھی ہوئی ہیں، حجاب لگائے ہوئے ہیں، نقاب لگائے ہوئے ہیں، یہ اوپر کے چڑھائے ہوئے لباس اس کو کسی کام کے نہیں ہیں سوائے رسوائی کے آخرت میں. اب باہر دیکھیں نا کتنے ہم بن جاتے ہیں، کیونکہ ہماری ساری کانسنٹریشن نا باہر کے لباس پہ ہے، اندر کے لباس کو تو ہم سوچتے ہی نہیں کبھی. بھائی باہر سے برانڈیڈ نیمز کے کپڑے پہن لیں، مگر اندر میرا سیاہ کالا ہوا ہوا، اندر کوئی تقویٰ ہی نہیں، اندر کوئی خدا خوفی ہی نہیں، اندر میں ننگی ہوں، تو جیسے فکر باہر کے لباس کی ہے نا، اس کے لیے ہم کتنے پاپڑ بیلتے ہیں بتائیں، کتنا خرچہ کرتے ہیں، کتنی ایفرٹ کرتے ہیں، کبھی اندر کے لباس کی بھی کی؟ یہ اندر کا، یہ تقویٰ کا لباس جب اتر جاتا ہے نا، تو انسان پھر بے حیا ہو جاتا ہے، پھر وہ جو چاہتا ہے کرتا ہے، کیونکہ پھر نظریں ادھر سے ادھر جا رہی ہیں، کسی پہ کس طرح پڑ رہی ہیں اور کسی پہ کس طرح پڑ رہی ہیں اور کس کس جگہ پہ جا رہی ہیں. और लिबास तकवा, यही फिर इसी अगर अंदर होगा ना तो फिर इंसान अबाया हिजाब आपने पहना फिर उसका भी फायदा होगा। अगर अंदर लिबास तकवा नहीं तो हिजाब अबाया पहन के भी आप खुली छुट्टी महसूस करते हैं कि अब ठीक है मैंने बाहर से तो पहन लिया, सारे लोग तो मुझे समझते हैं कि मैं बहुत नेक हूं, लेकिन अंदर मेरी बातों में हया नहीं, मेरी नजरों में हया नहीं, मेरे दिल में जो ख्याल आ रहे हैं कुछ देख के उनमें हया नहीं, तो ये तो इस ऐसे बाहर के लिबास का कोई फायदा नहीं है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि कसम है उस जात की जिसके कब्जे में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की जान है, जो शख्स कोई भी अमल लोगों की नजरों से छुपा कर करता है अल्लाह ताला उसको इस अमल की चादर उड़ाकर ऐलान कर देता है। नेक अमल हो तो नेकी का और बुरा अमल हो तो बुराई का। यानी चादर उड़ाने का मतलब यह कि जिस तरह जिस्म पे चादर ओढ़ी जाती है ना सबके सामने होती है वो चादर, तो इस इंसान का वो अमल चाहे छुप छुप के कहीं देख रहा है, कुछ गलत चीज़ों पे उसकी नज़र जा रही है, कोई गलत ख्यालात आ रहे हैं, तो चाहे छुप छुप के दिमाग में है लेकिन अल्लाह ताला उसको जाहिर कर देगा आज नहीं तो कल। तो इसलिए कहा गया कि ये खौफ खुदा का लिबास भी पहनो, ये भी होना चाहिए। और फिर इस्लाम हमें ये नहीं बताता देखें कि ये पहनो ये वाला लिबास पहनना है, शलवार कमीज पहनो या चोगा पहनो या पैंट शर्ट पहनो या ये पहनो, बस ये बता दिया हमें कि देखो सतर पोशी जिसमें काबिल शर्म हिस्से तुम्हारे कवर होने चाहिए। ऐसा ना हो कि काबिल शर्म हिस्से जो हैं आपने उनके ऊपर कपड़ा डाला हुआ फिर भी आप नंगे हैं। वो कब होता जब इतना टाइट लिबास हो कि जो है सब फिगर नजर आ रही है पता चल रही है, तो ये ऐसे ही है जैसे नंगे हैं। बाज़ औरतों ने ऐसी टाइट पैंटें पहन लेती हैं कि वो ऐसी लगती हैं, वो कई ईमेल आती हैं भाई जीन्स पहनना हलाल है कि हराम है। भाई ये इस्लाम कोई जीन और ब्लाउज और स्कर्ट और ये नहीं बात कहता, ये देखो कि ये इन चीज़ों के ऊपर पूरी उतर रही है कि नहीं। क्या आपके काबिल शर्म हिस्से जो हैं इनको आप कवर कर पा रहे हैं या नहीं। अब ये सारा ये दूसरे मर्दों के लिए या ऐसी औरतों के लिए हैं जो कि जहाँ पे आपके सतर मैंने आपको बता दिया ना कि क्या है आपका, यहाँ तक किसी गैर मर्द के हस्बैंड के लिए नहीं है ये, ठीक है। अब वो पूछती हैं कि भाई हस्बैंड के सामने ये जीन पहन के चले जाएं कि नहीं चले जाएं, और बाहर अबाया पहन लें और घर में जीन पहन लें, तो भाई आप सिर्फ ये देखें कि बाप है या भाई है या बड़ा बेटा है, लेकिन ये जो काबिल शर्म हिस्से हैं उनके सामने भी नंगे नहीं होने चाहिए। और नंगे से मतलब सिर्फ ये नहीं है कि नंगे का मतलब उसके ऊपर कोई कपड़ा नहीं है, बल्कि ये भी कि इतना टाइट ना हो, इसी तरह ऐसा ना हो कि जिसके अंदर से नज़र आ रहा हो आपका जिस्म वो भी ना हो। क्योंकि एक हदीस में भी आता है आप सल्लल्लाहु अलैहि वसल्लम ने ऐसी औरतों की पेशीन गोई की थी, ऐसी औरतें होंगी जो आखिरी ज़माने में आएंगी कि जिनके बारे में फरमाया था कि वो औरतें कपड़े पहन के भी नंगी रहेंगी, कपड़े उन्होंने पहने होंगे लेकिन नंगी होंगी। ये इसी तरह होगा ना कपड़े पहन के भी नंगी होना, और दूसरों को रिझाएंगी और खुद भी रिझेंगी, और बुख्ती ऊँटों की तरह उनकी गर्दनें टेढ़ी होंगी टेढ़ी करके चलेंगी। आपने देखा बस हेयर स्टाइल ऐसी हैं कि औरतें आप देखना नोट करना गर्दन टेढ़ी ही होती है उनकी एक साइड पे, बस ऊंट होता है उसकी कोई बीमारी उसको लग जाती है वो अपनी गर्दन फिर सीधी नहीं कर सकता, दूसरी तरफ भी नहीं कर सकता, बस एक तरफ को उसने की होती, तो वो जन्नत में हरगिज़ दाखिल नहीं होंगी ना उसकी खुशबू पा सकेंगी। यानी जन्नत में दाखिल होना तो दूर की बात है, उसकी खुशबू भी नहीं पा सकेंगी जो पहन के भी कपड़े नंगी हों। अब हम अपने आप को तसल्ली दे देते हैं कोई बात नहीं कपड़े तो मैंने पहने हुए ना, और देखो हिजाब भी कस लिया पिन्ने पूरी सर में इतनी सारी लगा ली, लेकिन सीना क्या है वो बाहर है। बाज़ दफ़ा अबाए पहन के भी इतने फिटिंग वाले अबाए कि आपका सीना बाहर है, सीने के सारा उभार नज़र आ रहा है, आपकी फिगर नज़र आ रही है। ऐसे अबाया वो अबाया नहीं है वो कोई आपको, तो बल्कि उल्टा हिजाब तो अभी आया ही नहीं, अभी तो लिबास है सिर्फ, लिबास भी नहीं ऐसा पहन सकते। और हम इसको हिजाब समझते हैं, फिर हम सोचते हैं कि हम तो कितने नेक और पारसा हैं। देखो तो इस चीज को समझना है कि क्या यहीं पे तो आता है ना फिर लिबास तकवा, कहाँ गया तुम्हारा तकवा, तुमने वो सर के ऊपर तो ले लिया कपड़ा लेकिन तकवा कहाँ है। خدا خوفی نہیں ہے کہ جس چیز کو اللہ نے منع کیا کہ اس کو مت کھولو لوگوں کے سامنے اس کو کھول دیا آگے. تو یہ ہے لباس التقویٰ کہ جس میں پھر نمبر ٹو اس کا معنی بھی لکھ لیں کہ جس میں پھر خدا خوفی کے ساتھ جس لباس کو پہنا گیا ہو وہ لباس التقویٰ ہے. خدا خوفی ہونی چاہیے لباس پہنتے وقت بھی. یعنی اب آپ کا تقویٰ ظاہر ہو اس سے, یہ بھی ہے اس میں. عبد الرحمن بن اسلم کہتے ہیں کہ جو اللہ سے ڈرے اور اپنی شرم کو آپ کو چھپائے تو یہ ہے لباس التقویٰ, یہ بھی تقویٰ کا لباس ہے. تو اللہ کا خوف, اس کے ساتھ لباس پہنے کے فخر اور غرور نہ ہو لباس میں, عاجزی ہونی چاہیے, آپ کی ضرورت کے مطابق ہونا چاہیے, اسراف نہیں ہونا چاہیے. عورتوں کا مردانہ لباس نہیں پہننے چاہیے, مردوں کو زنانہ لباس نہیں پہننے چاہیے, دوسری قوموں کی نقالی میں ان کے جیسے لباس نہ پہنے. ذَلِكَ مِنْ آیات اللَّهِ لَعَلَّهُمْ يَذَّكَّرُونَ, یہ اللہ کی نشانیوں میں سے ہے. لباس بھی جو ہے نا, یہ اللہ کی نشانی ہے کہ یہ یعنی اس کے اوپر بھی اس کو قدر کرنی چاہیے, اور لباس پہنتے وقت یہ یاد رکھنا چاہیے اس کا حکم میرے اللہ نے دیا ہے. سبحان اللہ, یعنی ذکر کیا ہوتا ہے, یاد دہانی ہے. جب جب آپ کپڑے پہنے, اللہ نے ان کو آپ کے لیے ایک نشانی بنایا, یہ یاد رکھیں. نشانی کیا چیز ہوتی ہے؟ جس کو دیکھ کے کوئی یاد آ جائے, یہ اللہ کی نشانی ہے. کپڑوں کو دیکھ کے اللہ یاد آنا چاہیے, اس کا ذکر کریں. اب میں نے آپ کو دعا بھی بتا دیا کہ اب سبحان اللہ کتنا پیارا ہمارا دین ہے نا, کہ کپڑے پہنتے وقت بھی یاد آئی تو اللہ کی آئی. کبھی بھی انسان پھر اللہ کی یاد سے تو غافل ہو ہی نہیں سکتا. نیا لباس پہنے تو تب بھی اللہ یاد آئے کہ اللہ نے میرے لیے یہ لباس اتارا. اس دعا کو بھی آپ کہیں سٹکرز اب ان کے ملتے ہیں اپنے ڈریسنگ روم میں لگا لیں کہ انسان جب پہنے تو اس کو یاد آ جائے. یا بنی آدم, اے بنی آدم, لا یفتننکم الشیطان, شیطان تمہیں فتنے میں ہرگز نہ ڈال دے. اب بھی پوری بنی آدم کو خطاب ہے, دیکھو اے آدم کے بچوں, کہیں شیطان تمہیں فتنے میں نہ ڈال دے. کیا فتنہ ہوتا ہے؟ فتنہ کیا چیز ہوتی ہے؟ امتحان. کہیں تمہیں ایسا نہ کر دے جیسے کہ اس نے تمہارے پیرنٹس کو کیا تھا. فتنہ اتنے میں کیا ہوتا ہے, امتحان میں انسان ڈل جاتا ہے کہ کھرا کھوٹا پہچان نہیں ہو رہی, برائی بھلائی کی پہچان نہیں ہو رہی. وہ شیطان تو چاہتا ہے کہ جیسے تمہارے ماں باپ کو اس نے فتنے میں ڈال دیا تھا, دیکھیں کیسے ان کو اس نے ناصح بن کے, ہمیشہ ناصح بن کے ہی آتا ہے, خیر خواہ بن کے کیسے اس نے پھنسایا تھا. تو یہ نہ ہو کہ وہ تمہیں بھی اس طرح آزمائش میں ڈال دیں کہ تم گمراہ ہو جاؤ اور کھڑا کھوٹا نہ پہچان سکو. کما اخراج ابویکم من الجنت, جیسے کہ اس نے تمہارے ماں باپ کو جنت سے نکلوایا تھا. یہاں پہ آدم نہیں کہا, جیسے اس نے آدم علیہ السلام, وہ پہلے تو آدم علیہ السلام آتا ہے نا, یہاں پہ کیا کہا؟ ابویکم, تاکہ تمہیں یہ احساس ہو کہ تمہارے ماں باپ کے ساتھ اس نے دشمنی کی ہے, ان کو جنت سے نکلوایا. اچھا, جب ہم آدم علیہ السلام حضرت حوا کا پڑھتے ہیں نا, تو ہمیں شاید اتنا کوئی ہم خاص نہیں سمجھتے, بس یہ سوچتے ہیں وہ پہلے انسان تھے. آپ کو ایسی محبت ہونی چاہیے جیسے آپ کو اپنے پیرنٹس سے ہوتی ہے, کیونکہ ہمارے پیرنٹس ہیں. اللہ تعالیٰ نے ان کو کہا ہے قرآن میں, ابا وہی کم, تمہارے ماں باپ, تو ان سے ایسی محبت کریں. تو دیکھو تمہارے ماں باپ کو جنت سے نکلوا دیا. اللہ تعالیٰ معاف کرے اگر آپ کے والد کو کوئی نوکری سے نکلوا دے, آپ کو کتنا برا لگے گا. وہ آدمی, میرے باپ کی اچھی بھلی نوکری تھی, اس بندے نے میرے باپ کو نوکری سے نکلوا دیا. اب یہ سوچیں, نوکری تو چھوٹی چیز ہے, جنت سے نکلوا دینا, اتنی بڑی, اتنے بڑے مقام سے نکلوا دیا, اللہ تعالیٰ کی نظروں میں گرا دیا, نافرمانی کروا دی. تو اس ایسے اس سے انسان کو کتنی دشمنی ہونی چاہیے, اس نے میرے ماں باپ کے ساتھ ایسا کیا. نمبر ون یہ چیز کی, یہ تو یہ ہے ابلیسی ایجنڈا, اس لیے یہ غور سے سنیں. نمبر ٹو, ینزع عنہما لباسہما, ان سے ان کا لباس اتروا دیا. کیوں لباس اتروایا؟ لباس سے اس کو کیا تھا؟ اتنی گندی ذہنیت لے یوری یا ہوما سو آتی ہیما، تاکہ ان کے قابل شرم حصے ان کے سامنے کھل جائے۔ انسان کے اندر جو شہوت کا جذبہ ہے نا، جب یہ بھڑک اٹھتا ہے نا تو بس حیا جاتی رہتی ہے، پھر ایمان کو تو آگ لگ جاتی ہے۔ وہ پتہ ہے حیا اور ایمان، میں نے آپ کو بتایا تھا یہ یاد رکھیں، حیا اور ایمان ساتھ ساتھ ہے۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا ایک چلا گیا نا تو دوسرا بھی چلا جاتا ہے۔ اگر ایمان چلا گیا پھر دیکھ لیں آپ، یہ جو بغیر ایمان والے ہیں وہ کیسے بے حیا پھرتے ہیں، ان کو نہیں کوئی حیا۔ اسی طرح اگر حیا چلی جائے تو ایمان بھی چلا جاتا ہے۔ اچھا، تو اب وہ نمبر ٹو اس نے کیا کام کیا، ان کو نکل، ان کا لباس اتروا دیا۔ اب یہ بھی آپ دیکھیں، یہ شیطان کا پہلا وار تھا انسان کی حیا کو لے جانا، تاکہ اس کا ایمان بھی چلا جائے۔ اگر آپ کی امی کا کوئی صرف دوپٹہ کھینچ لے، وہ کہیں جا رہی تھی، کسی لڑکے نے شرارت میں ان کا دوپٹہ کھینچ لیا، کتنی غیرت آئے گی ایک بیٹے کو، کتنی غیرت آئے گی ایک بیٹی کو، کتنی غیرت آئے گی کہ میری ماں کا دوپٹہ کھینچا۔ اور یہاں پہ ان کو ننگا کر دی، جسٹ امیجن کہ کسی کو ننگا کر دینا، کتنی ایک، اور وہ بھی ایسے ننگا کرنا کہ قابل شرم حصے کھل جائے، یہ کتنی ایک غیرت کی بات ہے۔ ایسے کو کوئی انسان اپنا دوست بنا سکتا کہ جس نے اس کے ماں باپ کے ساتھ ایسا کیا ہو؟ اسی لیے یہاں پہ ماں باپ کہا تھا کہ تمہیں ذرا شرم آئے کہ تم دیکھو تو صحیح اس نے تمہارے پیرنٹس کے ساتھ کیا کیا۔ اور آج بھی وہ یہی کر رہا ہے، انسانوں کے لباس اتروا رہا ہے، عورتوں کا لباس اتروا لیا اس نے۔ کیونکہ جب وہ لباس اتار دیں گے پھر جو مرضی کرو، پھر لباس اتارتے ہی نا پھر بے حیائی کے اور دروازے کھلتے چلے جاتے ہیں، پھر یہاں تک معاملہ بند نہیں ہوتا۔ تو اللہ تعالیٰ نے کہا اس کے چکر میں نہ آنا، وارن کیا اللہ تعالیٰ نے انسان کو، وہ تمہارا لباس اتروائے گا، تم اس کی بات نہ ماننا۔ کیونکہ اسی طرح اس نے انسان کو بہت بڑی ایک، بہت بڑے ایک مقام سے محروم کر دیا، اور وہ ہے جنت، تو تمہیں بھی لباس اتروا کے جنت سے محروم کر دے گا۔ تو ابھی بھی تم اس سے دوستی کرو گے؟ کوئی میرے ماں باپ کا دشمن ہو اور ان کو رسوا کرے تو کیا میں اس سے دوستی کروں گی؟ نہیں، پھر تم اس کے ساتھ دوستی کرتے۔ اور دوسری بات یہ، انہو یراکم، وہ دیکھتا ہے تم سب کو، تم سب کو وہ دیکھتا ہے۔ کون؟ شیطان۔ وہ باقاعدہ بیٹھ کے پلاننگ کرتا ہے، تمہاری سائیکی دیکھتا ہے، تمہارے ویک پوائنٹس کا جائزہ لیتا ہے، پھر تمہارے سامنے اپنا جال پھینکتا ہے کہ کہاں تک تم لباس اتارو گے، تم ایسے اٹریکٹیو لگو گی، تم اس سے کیا فرق پڑتا ہے۔ تھوڑا سا ڈیپ گلا اگر ہو جائے تو بہت، ایک لفظ ہے بہت ہی گندا ہے، میں اس کو ان زبان پہ نہیں لا سکتی، مجھے بہت برا لگتا ہے وہ، تم وہ لگو گے، یہاں پہ لوگ بہت بولتے ہیں، ٹھیک ہے، وہ تم وہ لگ، وہ تم ایسی لگو گی، تم بہت ایسے شروع ہوتا ہے، یعنی ہاں تو تم بہت ہی خوبصورت لگو گی، بڑی پریٹی لگو گی، تم فلاں لگو گی، تم بس یہ اسی طرح بازو کھلوا دیتا ہے، اسی طرح یہ آپ کی یہ جو پنڈلیاں ہیں ان کو کھلواتا ہے، کہ جو اگر پورا نہیں کھول سکتے تو پہلے سر ننگا کروایا، بازو ننگا کروائے، اب دیکھو اللہ اکبر کہ جو ہے عورت کو کہا گیا ٹخنے ڈھانپو، اینکلس کو ڈھانپو، اور مرد کے کو کہا گیا اینکلس کو کھلا رکھو۔ مرد کی تو پینٹیں کبھی وہ اینکل سے اوپر جاتی نہیں، ورنہ اس کو کارٹون سمجھتے، اور عورت کی جو بھی پینٹس ہیں وہ اوپر جا رہی ہیں۔ عورتوں کی شارٹس آپ نے دیکھی ہیں، وہ کتنی چھوٹی ہوتی ہیں، مرد کی کبھی اتنی چھوٹی نہیں ہوتی۔ آپ کو پتہ نہیں چلتا کہ پیچھے شیطان ہے کام کر رہا، وہ دیکھتا ہے تم کو، واچ، ہی واچز، واچ کرتا ہے، دیکھتا ہے، پھر اس کے بعد پلاننگ کرتا ہے، جیسے شکاری اپنے شکار تو تاڑتا ہے نا، اور وہ دیکھ کے پھر، دیکھا ہم نے شیر کو کیسے شکار کرتا ہے، وہ پھر دیکھ کے پھر حملہ کرتا ہے، اسی طرح وہ دیکھ کے پھر ذرا جائزہ لے کے پھر اس کے بعد ذرا کام کرتا ہے اپنا۔ ایسے ہی نہیں ہماری طرح کے ہیپ ہیزرڈ کام ہو رہے ہیں، نہ کچھ سوچا نہ کچھ، بس کود گئے جذبات میں آ کے، ایسے نہیں کرتا، بہت پلاننگ کرتا ہوا وہ، وہ قبیلو ہو، اور اس کا قبیلہ بھی، وہ بھی کام کرتا ہے، اور اس کے فالوورز بھی ہیں، اس کا پورا گینگ ہے، گینگز میں کام کرتے ہیں، پتا ہے نا، یہ اس کی ٹیم ہے پوری۔ اب ہمیں حدیث سے بھی پتہ چلتا ہے، جب وہ شیطان اپنا تخت لگاتا ہے پانی کے اوپر، پھر اس کی پوری ٹیم ہے، ان سے پوچھتا ہے بھائی تم نے آج کیا کیا، تم نے آج کیا کام کیا، یہ حدیث میں آتا ہے، इसका मतलब अकेला नहीं काम कर रहा, उनके भी हेल्पर हैं। जैसे जो नेक लोग होते हैं अपने अंबिया थे, सहाबा, अल्लाह ताला ने आप सल्लल्लाहु अलैहि वसल्लम को सहाबा दिए, ईसा अलैहि सलाम को हवारी दिए, जैसे उनके वो होते हैं ना नेकों के साथी, इसी तरह शैतान के भी साथी इंसानों में भी होते हैं। यहाँ पे जिन्नों के साथियों की बात हो रही है। मिन हैसु ला तरौना हुम, वो वहाँ से काम करते हैं, वो देखता है तुमको वहाँ से, मिन हैसु, जहाँ ला तरौना हुम, तुम नहीं उनको देख सकते। अब प्रॉब्लम हमारा क्या कि हमारा दुश्मन वो है, अल्लाह ताला ने कहा फरमाया ना कि इन्ना हुआ अदुवुन, बेशक वो तुम्हारा दुश्मन है, तो वो तुमको वहां से देखता है, दुश्मन आपको वहां से देख रहा है, आप उसको देख नहीं सकते। इसका मतलब अनसीन है आपका एनिमी, अनसीन, वो आपको देख रहा है, आप उसको नहीं देख रहे। अगर अच्छा अगर हम देख सकते तो कोई फायदा होता ना। अब देखें आपके सामने कोई पिस्तौल लेके खड़ा हो जाए, गन लेके खड़ा हो जाए, तो आपको पता है अच्छा इसके पास है, अब आप उससे बचने की कोई कोशिश करते हैं। लेकिन अगर कोई दुश्मन ऐसा है कि आपको पता ही नहीं है, कहीं दीवार के पीछे छुपा हुआ था, तो आप देखे ना, आप तो कोई अपनी प्रिकॉशन भी नहीं लेंगे, आप अपने उसमें ख्याल में चलते जा रहे हैं, आपको पता ही नहीं उसने एकदम पीछे से हमला किया, तो वो वाला दुश्मन ज़्यादा खतरनाक होता है ना। ये बहुत खतरनाक है इसका मतलब, क्योंकि ये नज़र नहीं आ रहा, और फिर वो और उसका कबीला हमला करते हैं, और मैं एक हूँ, वो पूरे गैंग है। इसका मतलब है ईमान वालों को भी गैंग अप होना चाहिए, उनको भी एक दूसरे के साथ हाथ में हाथ डाल के एक दूसरे के साथ वतवासो बिल हक वतवासो बिल सब्र, ये एक दूसरे के साथ हक बात की तलकीन और सब्र की ताकीद करनी चाहिए, एक दूसरे के साथ मिलजुल के काम करना चाहिए, उनको भी एक दूसरे के साथ हेल्प करनी चाहिए ईमान पे चलने के लिए, एक दूसरे को सपोर्ट करना चाहिए। जैसे वो मिलके एक काम कर रहे हैं, हमें भी मिलना चाहिए। वो सारे के सारे मिलके इंसान के पीछे पड़े हैं, इंसान कहता है अकेला रहने। देखें जो लोनर शीप होती है ना, एक भेड़ होती है अकेली कहीं घूम रही, उसके ऊपर भेड़िया जल्दी से हमला करके उसको चोर लेता है, जब सारियों के साथ होती है तो फिर भेड़िया भी जरा केयरफुल होता है। तो इसलिए वो वहां से तुम्हें देखता है, तुम नहीं उनको देख सकते, तो अब हम क्या करें? ऐसे दुश्मन से तो बचना बड़ा मुश्किल है भाई, हम कैसे बचेंगे? अब क्या है, इसीलिए अल्लाह ताला ने फरमाया कि तुम मेरी पनाह में आ जाओ। इतनी हमें दुआएं इसीलिए हिफाजत की सिखाई गई हैं कि अल्लाह की पनाह में आ जाओ, अल्लाह की पनाह ले लो, क्योंकि इसका मुकाबला सिर्फ वो कर सकता है जो इसको देख रहा है, और वो अल्लाह है, हम नहीं देख सकते। वह जिन है ना, जिन्नात को हम नहीं देख सकते ये, लेकिन हमें देखते हैं, यहाँ पे हों कहीं हों हमें देख रहे हैं वो, तो अल्लाह ताला इनको देखता है, वो ही इनसे हमें प्रोटेक्ट कर सकता है। इसलिए ही हिफाजत की दुआएं पढ़नी चाहिए ताकि अल्लाह की पनाह में हम आ जाए, फिर ये हमारे साथ कोई भी ऐसे नहीं कर सकते। अल्लाह ताला ने फरमाया था ना, जब इसने कहा था कि मैं तो इनको बहकाऊंगा, अल्लाह ताला ने फरमाया था जो मेरे नेक बंदे होंगे ना उनके ऊपर तेरा जोर नहीं चलेगा, उनके ऊपर अल्लाह की पनाह में आ जाएंगे ना। इन्ना जालना शयातीन औलिया लिल्लदीन ला यूमिनून, बेशक हमने बनाया शैतानों को दोस्त उन लोगों का जो ईमान नहीं रखते। इसका मतलब है जो ईमान वाले हैं ना उनका दोस्ती शैतान के साथ नहीं हो सकती, वो इसका कहना नहीं मानेंगे। इसके दोस्त सिर्फ वही बन सकते हैं जो अल्लाह की बात नहीं मानते, जो अल्लाह को नहीं मानते, ठीक है, जो अल्लाह की मर्जी पर चलना नहीं चाहते, जो दूसरे रास्ते चाहते हैं, वो इसके दोस्त बनते हैं। जिसने अल्लाह का रास्ता छोड़ा, जाहिर है वो तो शैतान उससे खुशी होगा, उसको दोस्त बनाएगा ना। अब यहाँ पे बात क्या हो रही है, उसके जरा कॉन्टेक्स्ट में जरा देखें आप, लिबास की बात हो रही थी ना, लिबास बताया गया, कौन सा लिबास पहनना है, कैसा लिबास होना चाहिए, क्या लिबास का मकसद है, उसने तुम्हारा लिबास उतरवाया। अब यहाँ पे कहा गया जो ईमान नहीं लाते वो शैतान के दोस्त हैं, उसके बेस्ट फ्रेंड हैं। तो इसका मतलब है कि शैतान तो अपनी फ्रेंड्स का तो लिबास उतरवाएगा ना, फिर वो कैसा लिबास पहनेंगे, जो शैतान को खुश करता होगा ना, जिससे शैतान हैप्पी हो, क्योंकि वो उसका फ्रेंड है, उनके साथ एक दूसरे को हैप्पी रखेंगे तो फ्रेंडशिप होगी ना। तो ला यूमिनून जो है वो शैतान के दोस्त हैं, और उसकी जैसी उसको खुश करने की कोशिश करेंगे, उसके जैसा ड्रेसअप होंगे जैसा वो चाहेगा, तो फिर ईमान वाले कैसे ड्रेसअप होंगे, उनको तो अपोजिट होना चाहिए, उनको तो वो ड्रेस नहीं करना, ऐसी ड्रेसिंग नहीं करनी चाहिए जो शैतान को खुश करें। अल्लाह अकबर। औरत के लिए तो इवन यहाँ तक एक औरत ने पूछा था आप सल्लल्लाहु अलैहि वसल्लम से कि मेरी चादर इतनी लंबी है कि वो ज़मीन पे घिसटती है, तो मैं इसको ऊंचा कर लूँ। मैं मफहूम बता रही हूँ, सामने मेरे हदीस नहीं है इस वक्त। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था नहीं, उसको ज़मीन पे घिसटने दो। उसने कहा मिट्टी लगती है उसे, तो आपने फरमाया कि जब एक जगह अगर कोई गंदगी लगती है, तो आपने फरमाया एक जगह अगर गंदगी लगेगी तो दूसरी जगह अगर वो जाएगी तो साफ़ भी हो जाएगी। ज़मीन तो देखा ना, किसी जगह मिट्टी है, किसी जगह साफ़ है, किसी जगह, तो यानी इतनी लंबी हो उसकी चादर। और आज क्या वो दौर आ गया है कि लिबास कम से कम और कम से कम होने में ही हम जीनत समझना शुरू हो गए। कैसे हमारे मयार बदल गए। وَإِذَا فَعَلُوا فَاحِشَةً, और जब वो करते हैं कोई बेहयाई का काम। قَالُوا कहते हैं وَجَدْنَا عَلَيْهَا آبَاءَنَا وَاللَّهُ أَمَرَنَا بِهَا, जब वो करते हैं कोई बेहयाई का काम तो कहते हैं हमने इसी के ऊपर पाया अपने आबाओ अजदाद को, और हम यही अल्लाह का हुक्म है। ये किसकी बात हो रही है? ये बात हो रही है कुरैश कुरैश की, और जो लोग बैतुल्लाह का तवाफ़ करने के लिए दूर से आते थे। कुरैश तो खैर नंगे होकर तवाफ़ नहीं करते थे, क्योंकि वो अपने आप को बहुत सुपीरियर समझते थे। लेकिन जो कोई बाहर से आता था ना, तो वो कहते थे कि देखो तुम जिन कपड़ों में तुमने गुनाह किए हैं, उन कपड़ों में अब तुम अल्लाह के घर का तवाफ़ तो नहीं ना कर सकते। अब इन कपड़ों को उतारो, ये तो गुनाहों वाले कपड़े हैं, अब इनको उतारो तो नंगे तवाफ़ करो। देखो कैसी अकल इंसान की मारी जाती है, ये उनकी रस्म थी। और अगर तुमने कपड़े पहन के करने हैं तो कपड़े हमसे लेने होंगे, अगर हम तुम्हें कोई कपड़ा दें। अब जाहिर है जितने आने वाले उनको तो नहीं ना कपड़ा देंगे, तो जिसको हम कपड़ा देंगे वो कपड़े में कर सकता है, अदरवाइज़ कपड़ों में कोई अपने घर से लाए हुए कपड़ों में कोई नहीं कर सकता। हाँ किसी के ब्रांड न्यू कपड़े हैं तो फिर वो उनमें कर ले, और उसके बाद फिर वो उन कपड़ों को यूज़ ना करें, यानी ये खुद ही से बना ली चीज़ें। उसको यहाँ पर फहाशी कहा गया, क्योंकि लिबास इंसान की हया है ना, फहाशी क्या है? बेहयाई, ये नंगा करना खुद को क्या है? बेहयाई की काम। तो वो नंगे होके इस चीज को कहा गया फहाशी करते थे, यानी वो नंगे होके तवाफ करते थे। और औरतें भी सामने एक छोटा सा बारीक सा कोई कपड़ा अपने आगे डाल लेती थी शर्मगाह के, और रात के वक्त तवाफ करती थी, यानी वो भी नंगे होके करती थी। तो यानी इतना बुरा काम। तो और उसकी जस्टिफिकेशन क्या दे रहे हैं? अल्लाह अकबर। अब जाहिर है देखो शैतान ना जस्टिफिकेशन तो हर एक को सुझा देता है, कोई ना कोई। वो ये नहीं कि कोई कहता होता कि मैं गलत काम कर रहा हूँ, ज़रूर कोई ना कोई ऐसी बात सुझाता है कि बिल्कुल जस्टिफाइड लगे मेरा अमल। कहते थे वजदना अलैहा आबाना, इसी के ऊपर तो हमने अपने बाप दादा को देखा, हमारे बाप दादा भी इसी तरह करते थे, हमारे तो हमेशा से ऐसे कर रहे हैं। जैसे हम नहीं कह देते कोई काम गलत काम होगा ना, तो उसको कहेंगे भी नहीं आप क्यों कर रहे हैं, देखें हमारा मज़हब तो इससे रोकता है। कहती हमारी तो अम्मी भी ऐसे करती थी, हमारे घर में तो हमेशा से होता रहा, हमने तो शुरू से यही देखा, तो इसमें क्या गलत है? तो ये कोई जस्टिफिकेशन नहीं है। लाओ कोई कुरान लेकर आओ, कोई हदीस लेकर आओ, कोई बात लेकर आओ, तो फिर वो आप उसकी दलील पेश कर सकते हैं। ये कोई दलील नहीं होती कि हमारे माँ बाप ऐसे करते थे। और कहते वो अल्लाह अमरना बिहा, और अल्लाह ने ही हमें हुक्म दिया। कहाँ पे उनको हुक्म दिया था अल्लाह ने? ये बात उन्होंने कैसे कह दी है बताएं? अल्लाह ताला का तो हुक्म सिर्फ रसूल के जरिए आता है ना, तो उनको कहाँ तक ये कैसे पहुंच गई बात? उनके पास तो कोई रसूल नहीं आया था। असल बात ये थी कि अबाउदाद यही काम करते रहे, तो वो कहते वो तो जाहिर है उनको अल्लाह का हुक्म ही होगा तो कर रहे थे, ऐसे ही वो करेंगे हमारे अबाउदाद, भला वो गलत थे? तो यानी किस तरह के दो बिल्कुल लेम एक्सक्यूजेज उन्होंने दिए। अब जब कोई कह दे ना अल्लाह का हुक्म है ये, तो फिर तो जाहिर है कोई आगे से कुछ बोल ही नहीं सकता। आज भी कई दफ़ा कोई उलमा कोई बात कोई कुछ कह दे, या कोई किसी का पीर किसी का कोई वो कुछ कह दे, तो कहते हैं बस अल्लाह का हुक्म है ना ये, क्योंकि हमारे पीर साहब ने कह दिया। कुल इन्नल्लाह ला यअमुरु बिल फहशा, याद रखें एक बात हमेशा के लिए, कोई कितना भी कुछ कहे ये अल्लाह का हुक्म है ये, याद रखें बेशक ऐ नबी आप इनको ये जवाब दें, कुल आप इनको ये जवाब दें कि इन्नल्लाह ला यामुरु बिल फहशा, अल्लाह कभी भी बेहयाई का हुक्म नहीं देगा। अल्लाह ताला तो सबसे ज्यादा हया वाला, जो फहाशी को नापसंद करता है क्या वो हुक्म देगा कि फहाशी करो? उनको एक तो गलत काम करते हैं, फिर नाम भी अल्लाह का लगा देते हैं। आज तक की जितनी पिछली आसमानी किताबें हैं, कहीं खोल के देख लो, कहीं किसी बेहयाई के काम का अल्लाह ने हुक्म नहीं दिया। फिर कैसे तुम अल्लाह पे लगाते हो? अतकुलूना अल्लाह ही माला तालमून, तुम अल्लाह पे वो बातें कहते हो जो तुम नहीं जानते। आज भी कई लोग कहते हैं ना अल्लाह का नाम लेके, ये अल्लाह ताला ने तो ये कहा है, कुरान तो ये कहता है। कहाँ कुरान में लिखा, कोई भी पता नहीं। कुरान को आज तक एक दफा भी नहीं उन्होंने समझ के पढ़ा होता, ना हदीस को जानते, ना दीन का कुछ पता होता, बस कुरान ये कहता है। देख कुरान में तो ये लिखा हुआ, अल्लाह ने तो ये कहा, अतकुलूना अल्लाह ही माला तालमून, तुम्हें पता ही नहीं है और तुम अल्लाह के ऊपर बातें लगा रहे हो, तुम कैसे बातें कर सकते हो? देखिए ये बहुत बड़ी बात होती है अल्लाह के ऊपर कोई बात कहना, जबकि आपको इल्म ना। और मैं आप लोगों को खास तौर पे कहूंगी, जो लोग कुरान के स्टूडेंट्स हैं, खुदा के लिए प्लीज, जब कुरान आप पढ़ते हैं ना, तो अब होता क्या है, अब जो भी मेरी मर्जी होगी या मेरी कोई बात मेरी बेनिफिट में जा रही है, तो इधर की आयतें उधर उधर की इधर ला के कोट करेंगे, जिनकी कोई सेंस ही नहीं बनती होगी, कि साथ इसके कोई कॉन्टेक्स्ट ही नहीं बनता होगा। लेकिन देखे ना कुरान ये कहता है, कहाँ कुरान में लिखा, कहीं पे भी नहीं। तो आउट ऑफ कॉन्टेक्स्ट चीजों को ना पेश करें, माला तआला जिनको आप नहीं जानते, सिर्फ अपने मफाद के लिए, ताकि मैं अल्लाह का नाम लेके तो मैं बच जाऊं, या आपके ऊपर कोई कसूर आया हो तो आप अल्लाह का नाम लेके खुद बचना चाहते हैं, तो आप कुरान को इधर से उधर कोट करना शुरू कर दें, गलत सलत। अपनी या इंसान ख्वाहिश पूरी करने के लिए अल्लाह पे यूं ही बातें लगा दे कि अल्लाह ने तो ये कहा है। देखो कुरान ये नहीं कहता भाई, वो कुरान ने किस कॉन्टेक्स्ट में कहा है उस बात को तो देखो। तो ये बहुत बड़ी गलती होती है जो कुरान के स्टूडेंट्स अक्सर करते हैं, इसलिए इस चीज से केयरफुल रहना चाहिए। कुल अमर रब्बी बिल क़िस्त, कह दीजिए मेरा रब तो इंसाफ का हुक्म देता है। वो फहाशी का हुक्म कहाँ देता है, वो तो कहता है इंसाफ पे चलो। इंसाफ क्या है, क़िस्त क्या चीज़ है? क़िस्त कहते हैं अदलो इंसाफ को, एतदाल को। और इस जगह पे किस्त का मतलब क्या है, वो अमल जो इफरात और तफरीत से पाक हो, यानी ना तो इफरात और तफरीत कहते हैं, ना तो बढ़ा दिया ना कमी कर दी, ठीक है, यानी लिमिट्स के अंदर, ना तो लिमिट से क्रॉस कर गए ना ना उससे कम रह गए। सारे तमाम जितने भी अहकाम शरिया हैं उनमें किस्त करनी है, चाहे वो इबादत हैं चाहे वो कुछ, कि यानी जिस जैसे अल्लाह ताला ने जितनी हद मुकर्रर की ना उसमें ही रहो, ना तो ऐसे हद इतदाल से बढ़ जाओ कि जैसे कि अब हम कहें मैं तो एवरी डे सारी जिंदगी रोजा रखूंगी, ये गलत हो जाएगा फिर, ना ऐसा करें कि हमें तो रमजान के भी रोजे ना रखूं, है किस्त इतदाल, ना ये कहें अच्छा तहज्जुद ये अल्लाह को पसंद है तो अब मैं सारी रात में सोया ही नहीं करूंगी, अब मैंने पूरी जिंदगी ना रात को सोना ही नहीं है, मैं सारी रात बस नमाजें ही पढ़ा करूंगी। अच्छा अल्लाह को इबादत पसंद है, लो मैंने शादी ही नहीं करनी, बस मैं इबादत ही करती रहूँ, ये नहीं है इतदाल, ये नहीं है किस्त। अल्लाह ताला क्या हुक्म देता है, किस्त का, चाहे इबादत ही क्यों ना हो, हर एक चीज़ में इंसाफ पे रहो, जितना तुम्हें हुक्म दिया गया ना उतना ही करो, और वो बेहयाई का हुक्म नहीं देता, ठीक है। यहाँ पे इस मामले में इतदाल है। वअकीमू वुजूहकुम इंदा कुल्ली मस्जिदिन, और कायम करो अपने चेहरों को हर मस्जिद के नज़दीक, यानी इसके दो माने हैं। पहला माना क्या है कि अपनी डायरेक्शन अपना रुख ठीक करो अल्लाह की तरफ, अल्लाह की तरफ रुख करके, यानी काबे की तरफ रुख करके आप नमाज पढ़ेंगे आप अपनी इबादत करेंगे। दूसरी क्या बात हो सकती है इसके अंदर कि अपना रुख ठीक करो, यानी अल्लाह का हुक्म आए उसकी इताअत करो, यही है रुख, ठीक है, अल्लाह के हर हुक्म की इताअत, अपना रुख अल्लाह की तरफ कर दो, जब भी अल्लाह का हुक्म आए बंदा उसकी इताअत करे, क्योंकि उसकी इताअत सिर्फ नमाज में नहीं है, हर वक्त है, और हर इबादत के वक्त को भी अपने चेहरे को उसके आगे झुका दो हर इबादत में। ये होगा अपना रुख अल्लाह की तरफ करना। अब यहाँ पे देखें इसमें ना दो चीज़ें आई हैं इस आयत के इस हिस्से में, एक तो है वअकीमू वुजूहकुम इंदा कुल्ली मस्जिदिन, और नंबर टू है वदउहू मुखलिसीन लहुद्दीन, ये नंबर वन और नंबर टू लिखे हैं। نمبر ون کا تعلق جو ہے زیادہ تر آپ دیکھیں اس سے ہے کہ ظاہری انسان کا جو فعل ہے, اور دوسری جو چیز ہے اس کا قلب سے ہے. ٹھیک ہے, پہلے کو ہمیں کیا آیا, لفظ مسجد آ گیا نا, تو مسجد میں نے آپ کو بتایا نا سجدے اور عبادت دونوں کے لیے آتا ہے, یعنی ہر عبادت میں نماز میں اپنا رخ سیدھا رکھو, اللہ کے لیے رکھو نا, ورنہ آپ سوچیں گے کہ کلی مسجد نہ آ رہا ہے اس میں اطاعت کی کیا بات آ گئی. یہاں پہ تو لکھا ہوا ہے ہر مسجد کے اندر اپنا روح اللہ کی طرف کرو, تو مسجد میں تو ہم جا کے قبلے کی طرف کر لیں گے, تو اس میں کیا بات آ گئی اطاعت میں. میں آپ کو بات سمجھ آ رہی ہے کہ مسجد کا مطلب سمجھے نا, مسجد کا معنی سجدہ بھی ہے, سجدے کی جگہ بھی ہے تو مسجد ہو گئی, اور عبادت بھی آیا ہے. تو یعنی ہر عبادت میں اپنا روح سیدھا رکھو. رخ سیدھا رکھنے کا معنی کیا ہو سکتا ہے؟ ایک تو یہ بھی کہ قبلے کی طرف رخ کرو, اور نمبر ٹو رخ سیدھا کرنے کا معنی کیا ہو سکتا ہے کہ اپنا ہر قول, اپنا ہر فعل, اپنا ہر عمل, اس میں اپنا رخ اپنے رب کے حکم کے مطابق رکھو, رب کے حکم کے تابع رکھو, ادھر ادھر نہ ہو. بات کرو تو تب, کوئی کام کرو تو تب, چاہے عبادت کرو چاہے عبادت کے علاوہ کوئی اور عمل کرو, جیسے اللہ کا حکم ہے اس کے مطابق کرو. یہ صرف نماز کے لیے نہیں ہے, سب معاملات میں, سب عبادات میں. اپنا چہرہ مطلب کیا, اپنا رخ, اپنی ڈائریکشن وہ رکھو جو اللہ نے دی ہے. کیا اس کے مطابق اپنی ڈائریکشن, وہ ڈائریکشنز فالو کرو جو اللہ نے دی ہیں, اپنا رخ وہ کرو. یہ بات سمجھ آئیے, کیونکہ تھوڑا سا اس کو سمجھنے کی بات ہے کہ اقیم وجوہکم عند کل مسجد, ایک فزیکلی بھی ہے اور ایک اندر بھی. انسان کا رخ ہوتا ہے نا, ایک انسان کی ڈائریکشن ہوتی ہے ایک زندگی میں, تو وہ ڈائریکشن کون سی ہونی چاہیے, وہ آپ کا چہرہ کس طرف ہونا چاہیے. مسجد کا معنی بھی آپ کو سمجھنا ہے. اور نمبر ٹو اب یہ آ رہا ہے, وَدْعُوهُ مُخْلِصِينَ لَهُ الدِّينَ. دوسرا حکم اللہ تعالیٰ نے کیا دیا, اللہ کو پکارو خالص کرتے ہوئے اس کے لیے دین. اب مجھے آپ لوگوں کی بالکل اٹینشن چاہیے تاکہ آپ لوگوں کو بات سمجھ آ جائے, بعد میں نہیں کوئی کہے کہ یہ والی نہیں سمجھ آئی. یعنی اللہ کو اس طرح پکارو کہ عبادت خالص, دین کا مطلب کیا ہے, یعنی آپ کا دین خالص اسی کے لیے ہو. خالص کیا چیز ہوتی ہے, آپ کہتے ہیں نا دودھ خالص ہے, یہ دودھ خالص ہے, مطلب کیا, اس میں کوئی آمیزش نہیں ہے, اس میں کوئی یعنی کسی بھی امپیورٹی سے پاک ہے, اس کو ہی ہم کہتے ہیں نا خالص کرنا, کسی آمیزش سے پاک ہے. تو جب ہم اللہ کے لیے عبادت خالص کریں گے تو اس کا مطلب کیا ہوگا, یا کوئی بھی نیکی خالص اللہ کے لیے کریں گے تو اس کا کیا مطلب ہوگا, یعنی اس میں صرف ایک مقصد ہو, صرف ایک مقصد, اور وہ ہے اللہ کا تقرب, اس کی رضا, اس کی جنت, ثواب, یہ چیزیں, یہ بس ہو. دنیا کی محبت نہ ہو, لوگوں کو دکھانا نہ ہو, حتیٰ کہ کھانا پینا بھی اس لیے ہو کہ اللہ کا حکم ہے نا, اس لیے اللہ کا حکم ہے کہ میں اپنے جسم کی حفاظت کروں, اللہ کے حکم کی اطاعت میں کر رہی ہوں, اس میں کوئی ریا نہ ہو, اس میں کوئی دکھاوا نہ ہو, دنیا کی محبت نہ ہو, اپنے نفس کی خواہش پوری کرنا نہ ہو. تو یہ چیز, اس کو کہتے ہیں اخلاص, یہ ہوتی ہے خالص اللہ کی خاطر کیا ہوا عمل, جس جو بالکل صاف ستھرا ہے, پیور ہے, اس میں کوئی ملاوٹ ہی نہیں ہے. اور اللہ کی عبادت خالص کیسے ہوگی, اللہ ہی کے لیے, صرف اللہ کے لیے, کسی اور, نہ انسان کے لیے, نہ کسی کی خوشی کے لیے, نہ کسی کی تعریف کے لیے, نہ کسی کو دکھانے کے لیے. ٹھیک ہے, تو یہ ہے اخلاص. اب جو عمل اخلاص سے کیا جائے گا نا, وہی قبول ہے. اللہ تعالیٰ چاہتے ہیں کہ آپ ظاہر اور باطن دونوں میں, ظاہر میں بھی, ظاہر ہے اب جو ظاہری طور پہ ہے وہ بھی ویسے ہی کام کرنا ہے جیسے اللہ تعالیٰ کا حکم ہے, اور باطن کے اندر جو نیت ہے وہ بھی وہی ہونی چاہیے کہ اللہ کی رضا ہے اس میں. باطن کو بھی اللہ کے لیے خالص کرو, ظاہر کو بھی کرو. بعض وہ کہتے ہیں نا, وہ طریقت والے جو ہیں وہ کہتے ہیں کہ بس باطن کو درست کر لینا کافی ہے، شریعت کی کوئی ضرورت نہیں. شریعت کے خلاف بھی کرتے رہیں تو کوئی مسئلہ نہیں، نہیں، ظاہر اور باطن دونوں شریعت ہے. جو باہر لاز جو ہیں ان جیسے اللہ تعالیٰ نے بتایا ویسے ہی کرنا ہے، اور اندر نیتیں بھی خالص کرنی، نیت بھی اللہ کے لیے صرف ہونی چاہیے. کیونکہ دیکھیں جیسے آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو اپنے دین میں اخلاص رکھو تو تمہارا کم عمل بھی کافی ہو جائے گا. یعنی تم تھوڑا بھی کرو گے نا، ہر وقت اس میں نہ رکھ رہے بڑی بڑی یہ چیزیں کروں جس میں کوئی نام بھی ہو، جس میں لوگوں کو پتہ بھی چلے یہ اس نے کیا ہے، یہ فلاں یہ کام کلاس کا یہ کام یہ کرتی ہے، اور یہ تو میرا پتہ بھی چلے لوگوں کو میں اتنا بڑا کام کر رہا. یہ نہیں، یہ بڑے کام کے پیچھے نہ جائیں، اخلاص پہ توجہ دیں. اخلاص سے آپ تھوڑا سا بھی کریں گے نا وہ بھی بہت بڑا ہو جائے گا، اور اگر اخلاص نہیں ہے تو بڑا سے بڑا کام بھی ہوگا تو وہ کچھ بھی نہیں ہوگا. اب جیسے کہیں کہ ایک پہاڑ ہے جو مثلاً ہے کہ ریت کا ہے، پارٹیکلز ہیں، اب وہ کچھ بھی نہیں ہے، وہ ایسے اڑ جائے گا کہ جیسے ریت کے ذرے ہوا چلے گی اور وہ ایسے ڈسٹ پارٹیکلز اڑ جائیں گے. ڈسٹ ہے نا، ایک اس کے مقابلے میں ایک چھوٹا سا موتی ہے، وہ کہاں اتنا بڑا پہاڑ، اور ایک چھوٹا سا موتی، ایک چھوٹا سا پرل، وہ اس سے بڑھ کے ہوگا کیونکہ وہ پیور ہے، وہ شفاف ہے. تو اللہ کے ہاں قدر کثرت کی نہیں ہوتی کہ بہت بڑے بڑے کام کس نے کیے ہیں جس کے نام ہیں اور فلائرز میں نام لکھے ہوئے ہیں اور کارڈز پہ نام لکھے ہوئے ہیں اور فلانی جگہ پہ نام لکھے ہوئے ہیں اور بورڈوں پہ نام آ رہے ہیں اور جناب یہ بہت بڑی چیز آ گئی ہیں اور کتنے لوگ ان کو جانتے ہیں اور اس کی شہرت کتنی ہے اور کتنے لوگ اس کو پوچھتے ہیں، اس سے نہیں کچھ فرق پڑے گا. فرق ہے اخلاص کا، اگر کمپوننٹ یہ انگریڈینٹ نہیں ہوا نا، اگر ہمارے عمل کے اندر سارا فیل ہے. آپ ایک کیک کے اندر چینی ڈالنا بھول گئے تو وہ کیک ایک ہی نہیں ہے، بیسک انگریڈینٹ ہی آپ بھول گئے. یہ بیسک انگریڈینٹ ہے ہمارے عمل کا، اخلاص. اپنے بڑی بڑی نمازوں سے، روزوں سے، اپنے ان سے دھوکہ نہ کھائیے گا یہ سوچتے ہوئے یہ جو میں بہت لمبی لمبی نمازیں پڑھتی ہوں میں تو فلانا بھی روزہ رکھتی ہوں، نہیں، اگر ان میں اخلاص نہیں ہے تو. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ تعالیٰ اس امت کے ضعیف لوگوں کی دعاؤں سے، ان کی نمازوں سے اور ان کے اخلاص کی وجہ سے اس امت کی مدد فرماتا ہے. یہ نسائی میں ہے حدیث، پہلی جو بتائی تھی وہ مستدرک حاکم میں. سوری، وہ دار قطنی میں ہے، ہاں مستدرک میں بھی ہے، دار قطنی میں بھی ہے. تو یہ اس سے پتہ چلا کہ اخلاص کی وجہ سے نا امت کی مدد بھی اللہ تعالیٰ فرماتا ہے. اور یہ ایک حدیث ہے دار قطنی میں کہ حضرت انس بن مالک رضی اللہ تعالیٰ عنہ بیان کرتے ہیں کہ جب قیامت کے دن نامہ اعمال لائے جائیں گے تو اللہ تعالیٰ فرمائے گا اس صحیفے کو قبول کرو اور اس کو چھوڑ دو. فرشتے کہیں گے تیری عزت کی قسم ہم نے تو وہی لکھا ہے جو اس نے عمل کیا. اللہ تعالیٰ فرمائے گا تم نے سچ کہا لیکن اس کا عمل میری ذات کے لیے نہیں تھا، آج میں صرف اسی عمل کو قبول کروں گا جو میرے لیے کیا گیا. سمجھ آئی نا، یعنی جو اللہ کے لیے کیا گیا ہوگا صرف وہی عمل باقی رہے گا، باقی ریجیکٹ کر دیے جائیں گے. یہ فلانے کی تعریفوں کے لیے تھا، یہ فلان نام کے لیے تھا، یہ اس کے لیے، اس میں اخلاص نہیں ہے نا، کھوٹ آ گیا. کھوٹ اخلاص ہے خالص کر دینا. کھوٹی چیز تو میں اور آپ نہیں لیتے، تو اللہ کے سامنے کھوٹے عمل لے کے جا رہے ہیں. کسی نیک عمل کو کرنا نا وہ آسان ہوتا ہے لیکن بہت مشکل ہے اس کو باقی رکھنا، بہت مشکل ہے. شیطان یہیں پہ آ کے نقب لگاتا ہے کہ وہ انسانوں کو کہتا ہے کہ بھئی یہ چھپا نہ رہے، یہ لوگوں میں اس کا ذکر کرو، اعلان کرو، پھر وہ نیکی چھپی نہیں رہتی، لوگوں میں انسان اعلان کر دیتا ہے. اب وہ تنہائی کا عمل تھا جس کا اجر بہت زیادہ تھا، اب وہ سامنے سب کے ظاہر ہو گئی، اجر کم ہو گیا. اب شیطان مسلسل وراتا ہے اور کہتا ہے کہ اب نیکی پہ میری تعریف بھی تو کی جائے، اب یہ ریاکاری آ گئی، اب اس سے بالکل ہی عمل ضائع ہو گیا. تعریفیں جب انسان ڈھونڈنے لگتا ہے, کتنے لوگوں نے میری تعریف کی, پتہ نہیں ابھی تک کسی نے مجھے اس بارے میں بتایا ہی نہیں کہ میں نے کیسا پرفارم کیا. تو کیا چاہتے ہیں, تعریف؟ کسی نے مجھے پوچھا ہی نہیں ابھی تک. میں یہ کام کرتی ہوں, کسی نے ابھی تک مجھے پہچانا نہیں. اللہ اکبر. اللہ تو ہی ہمیں بچا کے رکھنا اور ہمارے اعمال کو بھی بچا کے رکھنا. ہم تو یقین کریں بہت ہی کمزور ہیں, اور کتنی جلدی ہم شیطان کی ان جو وسواس ہیں اور اس میں آ جاتے ہیں. کما بدا کم تعودون, تو اللہ کو پکارو خالص کرتے ہوئے اس کے لیے دین کو, یعنی اپنے دین کو خالص کرو ہر معاملے میں, خلوص ساتھ رکھنا. ٹھیک ہے, بالکل جیسے اللہ چاہتا ہے ویسے کرنا, اور صرف اللہ کے لیے کرنا. پھر اللہ تعالیٰ تمہیں پیدا کرے گا جیسے اس نے پہلی دفعہ پیدا کیا, یعنی اب تم نے یہیں تو نہیں رہنا نا, آخر تمہیں اللہ کے پاس جانا, پھر وہاں پہ دیکھے گا تمہارے اعمال, تمہاری چیکنگ ہوگی, تم بیگ جو لائے ہوئے ہو تمہارا بیگیج تو چیک ہوگا, کھلے گا وہاں پہ سامان تمہارا سارا, تو پتہ چلے گا کہ کیا. تو جیسے تمہیں پہلی دفعہ اس نے پیدا کیا تھا نا, سیم وے وہ تمہیں دوبارہ اٹھا دے گا, یعنی اس کے لیے کوئی مشکل نہیں ہے. نمبر ٹو, اس کا کیا ماننا ہے, جیسے پہلے پیدا کیا تھا اسی طرح دوبارہ پیدا کرنے کا مطلب کیا ہے؟ پہلے کیسے پیدا کیا تھا؟ آپ بچے تھے جب پیدا ہوئے تھے تو ننگے تھے, ننگے بدن, ننگے پیر, بغیر ختنے کے ایک بچہ پیدا ہوتا ہے, اسی طرح دوبارہ تمہیں اٹھائے گا, ننگے بدن ہوگے, ختنہ نہیں ہوگا, نہ پیر میں جوتا نہ جسم پہ لباس. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں, بہت حیا والی تھی, تو فرماتی تھی کہ کیا ہوگا, لوگ ایک دوسرے کو نہیں دیکھیں گے. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا, وہ اتنا ہولناک دن ہوگا کسی کو کسی کا نہیں ہوش ہوگا. اللہ اکبر. تو جس نے ایک دفعہ زندگی دی وہ دوبارہ زندگی دے گا. فریقن ہدا و فریقن حق علیہم الضلالہ, ایک فریق وہ ہے جس نے اس نے ہدایت دی ایک فریق کو, اور ایک فریق کے اوپر اس نے گمراہی لکھ دی. دو طرح کے لوگ ہمیشہ ملیں گے آپ کو. ایک گروہ وہ جو اللہ نے ہدایت دی نا, تو اس کو ہدایت کو اس نے قبول کر لیا, اس نے مان لیا. دیکھیں اللہ تعالیٰ نے تو ہر ایک انسان کو صلاحیت بھی دی ہے, عقل سمجھ سب کچھ دیا. ٹھیک ہے, اور اللہ تعالیٰ نے نشانیاں بھی دنیا میں بکھیر دی, پیغمبروں کو بھی بھیج دیا. پھر بعض لوگوں نے ہدایت کو قبول کر لیا, اور بعض لوگ شیطان کی جو دنیا, جو اس نے دنیا کی رنگینیاں دکھائیں اور یہ, اس میں پھنس گئے, اور پھر انہوں نے رسولوں کی بات کو ریجیکٹ کر دیا اور شیطان کے بتائے ہوئے راستے پر ہی چلتے رہے. اللہ تعالیٰ فرماتے نا, الم نجعل له عینین ولسانا وشفتین وہدیناہ النجدین, کیا ہم نے اس کو دو آنکھیں نہیں دی, زبان نہیں دی, دو ہونٹ نہیں دیے, ہم نے اس کو نیکی اور بدی کے راستے نہیں دکھا دیے, دکھائے ہیں. پھر انسان چوز کرتا ہے نا خود, کہ وہ ایک ہدایت کا راستہ چوز کر لیتا ہے, گمراہی کا چوز کر لیتا ہے. کیوں گمراہی پہ حق کیوں ہو گئی اس کے اوپر, ثابت کیوں ہو گئی اس کے اوپر؟ اس لیے کہ انہم اتخذوا الشیاطین اولیاء من دون اللہ, انہوں نے اصل میں شیطان کو جو دوست بنا لیا اللہ کے سوا, تو شیطان نے ان کو کس راستے پہ لے کے جانا تھا؟ گمراہی کے راستے پہ ہی لے کے جانا تھا نا. تو ان کو ایمان کی پھر توفیق نہیں ملی, ان کو ہدایت نہیں ملی, وہ کیونکہ شیطان کے ساتھی بن گئے تھے. پھر شیطان کا جو ساتھی بن جاتا ہے, اس کو اپنا دوست بنا لیتا ہے اللہ کو چھوڑ کے, تو وہ پھر اس کو کبھی اجازت نہیں دے گا کہ وہ اللہ کے راستے پر آئے. اللہ نے تمہارے لیے راستہ کھول دیا تھا. آپ صلی اللہ علیہ وسلم نے فرمایا, ہر بچہ فطرت پہ پیدا ہوتا ہے, اسلام پہ پیدا ہوتا ہے, پھر اس کے ماں باپ اس کو یہودی اور نصرانی بنا دیتے ہیں. بعد میں تعلیم ہوتی ہے نا یہ, تو شیطان ان کا دوست بن جاتا ہے جب شیطان ان کو اس راستے پہ اللہ کے نہیں آنے دیتا. اور یحسبون انہم مہتدون, اور سب سے بڑا پرابلم یہ ہے کہ وہ یہ سمجھتے ہیں کہ وہ ہدایت پانے والے ہیں, وہ یہ ہی سمجھتے رہتے ہیں کہ ہم ٹھیک ہیں, ہم نے تو نہیں کوئی غلطی کی. یہ کتنی خطرناک بات ہے کہ جو بیمار ہے وہ یہی نہ مانے کہ میں بیمار ہوں, وہ اس کو صحت سمجھے. آپ اس کو کیسے علاج کر سکتے ہیں جو بیماری اپنی سمجھے ہی نہ کہ میں کوئی بیماری مجھے ہے. پھر اسی لیے لوگ بے حیائی بھی کرتے ہیں, تو کہتے ہیں کہ نہیں ہم تو ٹھیک کر رہے ہیں, اس میں کیا غلط بات ہے. लोग बेहयाई के और काम करते हैं, फहाशी के और काम करते हैं, और फिर कहते हैं कि नहीं हम तो, हमारी नीयत तो अच्छी है ना, वो तो है अपने आप को हिदायत पे समझते हैं। कैसे वो अपने आप को हिदायत पे समझ लेते हैं जबकि वो गुमराही पे हैं, तो हिदायत पे क्यों समझ लेते हैं? तो शैतान का तो काम ही यही है ना, इसलिए वो हिदायत पे समझते हैं कि शैतान कराता ही यही है कि बस तुम ठीक हो, तुम बिल्कुल ठीक हो, तुम सही चल रहे हो। थोड़ी वो उनको कहेगा नहीं तुम गलत चल रहे हो, लेकिन इस रास्ते पे चलते जाओ। सोचे वो जहन में डालता ही है मैं बिल्कुल ठीक हूं, मुझे क्या है, मैंने क्या किया, मेरी कौन सी गलती है कोई। अल्लाह ताला ने सूरह कहफ में फरमाया ना क्या एंड में नहीं उसके आता है, क्या हम तुम्हें बताएं कि जो अमाल के लिहाज से सबसे ज्यादा खसारे में कौन लोग होंगे, जिनकी कोशिशें दुनिया की जिंदगी में गुम हो गई और वो ये समझ रहे कि वो बहुत अच्छे काम कर रहे हैं। अल्लाह अकबर, ये कितना बड़ा खसारा है, कितना काबिल रहम है ऐसा इंसान कि सोचें जिसने सारी जिंदगी यही सोचा मैं बिल्कुल ठीक हूँ, मैं बिल्कुल ठीक हूँ, और एंड में जाके वहां पता चला कि नहीं आप तो ठीक ही नहीं थे रास्ते। इससे हमें यह भी पता चलता है कि कोई ये जस्टिफिकेशन क्यामत के दिन नहीं दे सकेगा, अच्छा मुझे तो पता ही नहीं चला, मैं तो ना वाकिफ थी, मैंने तो कोई इल्म नहीं लिया था, तो मुझे सही रास्ते का पता ही नहीं चला। अगर गलत रास्ते को भी सही समझ के चलते गए, वो समझ रहे हैं कि सही है, फिर भी अल्लाह के नज़दीक ये कोई जस्टिफिकेशन नहीं है। क्या हमने तो इसको सही समझा था ना, इसलिए मैं कर रही थी, मैं तो समझती थी मैं नेकी कर रही हूँ। कि अल्लाह ताला ने होश हवास सबको दिए हैं, अकल सबको दी है, खरे खोटे की पहचान सबको दी है, आप ये नहीं कह सकते मैंने समझा था ये नेकी है, मैंने तो समझा ये सही कह रहे हैं, मैंने तो समझा ये रास्ता ठीक है। नहीं, देखो परखो कुरान हदीस क्या कहता है, ऐसे ही नहीं अंधों की तरह किसी को भी फॉलो करना शुरू कर दे। मसला यही होता है जब हम हर तरफ से आंखें बंद कर लेते हैं ना, और फिर उसके बाद हम उस रास्ते के ऊपर चलते हैं जिस पे हमारी अपनी मर्जी होती है, तब प्रॉब्लम आती है। या बनी आदम, ए बनी आदम, खुज़ू ज़ीनतकुम इंदा कुल्ली मस्जिदिन, पकड़ लो अपनी जीनत, यानी ले लो, इख्तियार कर लो, टेक इट। क्या ज़ीनतकुम, जीनत को अपनी, यहाँ पे जीनत से मुराद क्या है, अपना लिबास, इंदा कुल्ली मस्जिदिन, हर मस्जिद के पास। पहले इस चीज़ को देख लेते हैं, यहाँ पे देखें वैसे तो इस कॉन्टेक्स्ट में अगर देखें तो मुशरिकीन मक्का जो नंगे होके तवाफ़ करते थे, या जो आने वाले थे वहाँ पे वो नंगे होके तवाफ़ करते थे, तो उनको कहा गया कि देखो तुम अपने लिबास पहन के फिर तुम मस्जिद में आओ, फिर तुम तवाफ़ करो, फिर तुम नमाज करो, तो ये तुम नंगे होके नहीं कर सकते। चलो ये बात तो समझ आ गई कि नंगे होके तवाफ़ करने से मना किया गया, लेकिन ये सिर्फ उनके लिए नहीं है, इससे बहुत सारी चीज़ें डिराइव की हैं सहाबा ने भी और आइम्मा कराम ने भी, कई अहकाम इस एक आयत से निकाले। सबसे पहले क्या है, नंगे तवाफ़ करना मना है, ठीक है, जिस तरह नंगे नमाज पढ़ना हराम है, इसी तरह तवाफ़ भी, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अत्तवाफ़ु बिल बैति सलातुन, तवाफ भी, इस घर का तवाफ भी नमाज ही की तरह है ना। तो यहाँ पे लफ्ज मस्जिद से भी मुराद सजदा भी है, मैंने जैसे आपको पहले बताया, तो सजदे की हालत में नंगे होना तो वैसे ही मना है, ना आप नमाज में हो सकते हैं ना तवाफ में हो सकते हैं, सजदा नमाज ही होता है ना, तो जब सजदे में नहीं हो सकते तो रुकू में, क्याम में, इसमें तो नहीं हो सकते ना, तो यानी नमाज में भी तवाफ में भी नंगे नहीं हो सकते। तो ये मैंने हदीस आपको बताई है कि किसी बालिग औरत की नमाज बगैर दुपट्टे के जायज़ नहीं है, तिरमिज़ी में हदीस है। ये मैं आपको स्पेशली नोट करवाऊंगी इसलिए कि एक दफ़ा मुझे किसी ने कहा कि कोई लड़की है वो कहती है कि कहाँ पे लिखा हुआ है कि दुपट्टा लेना ज़रूरी है नमाज पढ़ने के लिए, तो मैं बगैर दुपट्टे के नमाज पढ़ा करूँगी, नंगे सर पढ़ा करूँगी। तो देखें हमें पता नहीं दलील मांगते मांगते ये नहीं करते फिर आगे तहकीक भी कर लें, बहुत सोच शायद उस बेचारी ने यही समझा कि शायद खुद ही मौलवियों ने बना लिया होगा कि सर पे दुपट्टा लेके नमाज पढ़नी, तो मैंने नहीं पढ़नी सर पे दुपट्टा लेके। तो ये इस चीज़ से आपको, इस हदीस से पता चल गया, इसको नोट कर लें, पता चल गया कि नमाज बगैर दुपट्टे के नहीं होती, ٹھیک ہے، بغیر آپ کو سر کور کیے ہوئے نماز نہیں ہوتی. پھر دوسری بات کیا یہاں پہ پتہ چلی کہ دیکھیں، ستر پوشی انسان کے لیے پہلا جو فرض ہے نا، انسانی بھی فرض اور اسلامی بھی فرض، ہر حال میں ستر پوشی یہ لازم ہے. یہ یعنی انسان ہونے کے ناطے بھی فرض ہے، صرف اسلام کی بات نہیں ہے. کیونکہ اللہ تعالیٰ نے فرما دیا نا کہ قد انزل علیکم لباس یواری سوآتکم، تو یعنی ستر پوشی نماز کے علاوہ دوسرے حالات میں بھی ستر پوشی کرنا ضروری ہے. پہلا فرض جو ہے وہ یہی ہے، ٹھیک ہے. تو یہ ایک چیز کلیئر ہو گئی کہ نماز کے وقت بھی کرنی ہے اور ویسے بھی ستر پوشی کرنی ہے. نمبر ٹو بات اس میں آئی کہ لباس کو لفظ زینت سے کہا گیا. دیکھا نا یہاں پہ لباس بھی لفظ آ سکتا تھا لیکن زینت کہا گیا. اس سے کیا پتہ چلتا ہے؟ لباس ورنہ عربک کا ہی ورڈ ہے نا لباس، تو یہاں پہ لباس کیوں نہیں آئے گا؟ آپ کپڑے پہن کے نماز پڑھا کرو. کہا گیا زینت اختیار کرو. اس کا مطلب ہے کہ جب ہم نماز پڑھیں تو صرف یہ نہیں کہ ہم اپنے آپ کو کپڑے پہن لیے تو بس کافی ہے، بلکہ جتنی میری طاقت ہے، جتنی میری میں کر سکتی ہوں، جس حد تک بھی، اس حد تک میں زینت بھی اختیار کروں. اب جیسے مثلاً ہے کہ پرفیوم لگانا، صاف ستھرے ہونا، ہر طرح کی مطلب اچھے کپڑے پہن کے پڑھنا. یاد رکھیں عورتوں کے لیے خوشبو لگا کے مسجد نہیں جانا. کئی لوگ عورتیں سمجھتی خضو زینتوں کو اندہ کلی مسجد، شاید وہ بیچاری نے کبھی اس آیت کو تو نہیں خیر پڑھا ہوتا، لیکن بیچاری اپنی طرف سے سمجھتی ہیں کہ میں مسجد جا رہی ہوں تو اللہ کے گھر جا رہی ہوں، دوسروں کے گھر جا کے جانے کے لیے خوشبو لگاتی ہوں، اللہ کے گھر ایسے ہی چلی جاؤں. وہ خوب پرفیوم لگا کے جاتی ہیں. اس سے سخت منع کیا گیا، بالکل سختی سے منع کیا گیا. ایک عورت کو آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا جا کے نا جنابت والا غسل کر کے آؤ، اگر یہ خوشبو لگائی ہوئی تھی اس نے. تو اس لیے عورتوں نے نہیں اس طرح کر کے جانا، عورتیں تو اپنے پورے اس میں جائیں گی. لیکن یہاں پہ مسجد آیا نا، تو مسجد سجدے کی جگہ. تو آپ کے لیے اگر گھر میں آپ نماز پڑھنی ہے تو آپ کے گھر میں ہی آپ اچھی طرح اپنی زینت اختیار کر لیں، ٹھیک ہے. جیسے حضرت حسن جو تھے رضی اللہ تعالیٰ عنہ، ان کی عادت تھی کہ نماز کے وقت اپنا سب سے بہترین لباس پہنتے تھے. دیکھیں نا، فرماتے تھے کہ اللہ تعالیٰ جمال کو پسند فرماتا ہے، اس لیے میں اپنے رب کے لیے زینت اور جمال اختیار کرتا ہوں. کیا نا، تو اس لیے تو دیکھیں نا، ہم جب کسی دوست سے ملنے جاتے ہیں تو ڈریس اپ ہو کے جاتے ہیں، صاف ستھرے ہو کے جاتے ہیں، اور اللہ تعالیٰ سے ملاقات کرنے جا رہے ہیں تو دانتوں سے اسمیل آ رہی ہو اور ایسے ہی کھڑے ہو گئے تہجد کے وقت، نہیں فجر کے وقت ایسے ہی کھڑے ہو گئے، ایسے نہیں کریں. کوئی دوست کے گھر جانے لگیں کہ ایسے جائیں گے کہ بھائی منہ ایسا لے کے پھر ٹوتھ برش کر کے جائیں گے یا مسواک کر کے جائیں گے کہ ایسی میرے دانتوں سے اسمیل نہ آئے، اور اللہ کے سامنے ایسے کھڑے ہوں گے. تو صاف ستھرا لباس بھی پہنے، کوشش کریں کہ اچھے سے اچھا لباس پہنیں، جتنی آپ کی استطاعت ہے اتنا کر لیں. اور اس کے علاوہ جیسے بتایا کہ کوئی اگر آپ کوئی اہتمام کرتا ہے خوشبو لگانے کا اور اپنے آپ کو اچھا کر کے جانے کا، تو ضرور کریں، ٹھیک ہے. گھر میں چاہے اگر آپ نماز پڑھ رہی ہیں تو تب بھی اچھی طرح اہتمام کریں، ٹھیک ہے. اور آدمی مسجد جا رہے ہیں تو وہ بھی اچھی طرح اہتمام کر کے جائیں. یہ بھی ایک سمجھ لیں، ایک رسپیکٹ، اور ایک آپ اس آیت کے اوپر عمل کر رہے ہیں، کیونکہ اللہ کا حکم ہے خودو پکڑ لو، یعنی یہ حکم دیا جا رہا ہے. یہ نہیں ہے کہ میں جیسے دوسرے مذہب میں ہوتا ہے نا، جوگی ٹائپ بن کے وہ رہتے ہیں، گندے پسیدہ کپڑے پہن کے، کہ ہم یہ سمجھیں کہ پتنی اسی میں ہم مطلب اچھے لگ رہے ہیں. نہیں، تم اللہ کے لیے غسل کر کے یا اور اپنے آپ کو جتنا بھی اچھا کر سکتے ہو. اور پھر آگے وَقُلُوا وَشْرَبُوا وَلَا تُسْرِفُوا، اور کھاؤ اور پیو لیکن اسراف نہ کرو، حد سے نہ بڑھو. اب دیکھیں، ایک تو اس زمانے میں جیسے میں نے آپ کو اور ان کی بتایا نا، ننگیوں کے طواف کرتے تھے. اسی طرح جب یہ حج پہ بھی جاتے تھے نا، تو کہتے تھے کہ اچھی غذا ہم نے نہیں کھانی، کھانے پینے کو گناہ سمجھتے تھے کہ مطلب ہم اچھا کھائیں، یہ کیا بات ہوئی، ہم اللہ کے گھر گئے وہاں پہ اچھا اچھا کھانے کے لیے بیٹھ جائیں. اور دوسری یہ اس کے اندر ہمیں بھی یہ چیز کو سوچنا ہے، کیونکہ ہم لوگ جب دین کی طرف آتے ہیں نا، تو بعض دفعہ ہم سوچتے ہیں کہ نہیں، دین ہمیں کہتا ہے کہ ساری چیزیں پتہ نہیں چھوڑ دیں. اور شاید اسی لیے بیچارے لوگ کہتے ہیں نا، کئی لوگوں کو سنا، وہ کہتے ہیں کہ ابھی نہیں ہم دین کی طرف آئیں گے، ہم حج کر کے آئیں گے نا، پھر ہم دین کی طرف آئیں گے، پھر ہم نیک بنیں گے. کیوں وہ اس طرح کہتے ہیں؟ उनको ऐसे लगता है कि बस हम दीन की तरफ आ जाएंगे, दीन ने हमें इतनी पाबंदियां लगा देनी है कि फिर हमें कुछ करना ही नहीं देगा दीन, तो इसलिए वो फिर एक दफा ही हम बूढ़े होके जाएंगे ताकि फिर अब सारा कर लो, जो खाना पीना जो रहना जैसे करना है वो कर लो, उसके बाद एक ही दफा अपने गुनाह साफ करा के आके फिर नेक बन जाएंगे। तो दीन आपको ऐसे तो नहीं कहता, दीन तो कहता है खाओ भी पियो भी, यानी खाना पीना क्या एक सिंबल ये भी इस चीज का ना, जैसे हम कहते हैं ना खाओ पियो जो भी है, मतलब यानी एक कहते हैं ना लिव योर लाइफ इंजॉय करो, ये नहीं कि आपने आए अब मुसीबत में पड़ गए दीन की तरफ आ गए तो अब हम आए अब सब कुछ हमारा तो छूट गया और हम तो कुछ कर ही नहीं सकते। नहीं, असल में बात ये है कि दीन, हम बहुत सारी चीज़ों को सोचते हैं दीन ये पाबंदी लगा देता है, दीन ऐसे कर देता है ना इस चीज़ की इजाज़त। देखो असल में बात पता है क्या है, हमने अपनी इंजॉयमेंट अपनी एंटरटेनमेंट अपनी इन चीज़ों के या अपने फ़न के ऐसे तरीके बना लिए हैं जो हराम है। दीन में भी बहुत सारी चीज़ें हैं इंजॉय करने की, फ़न करने की, एंटरटेनमेंट की, मगर उनका हमारा टेस्ट नहीं डेवलप हुआ वहाँ। जब हमारा टेस्ट डेवलप हो जाएगा ना, जैसे जंक खाने वाले को आप हेल्दी फूड दें तो वो कहेगा नहीं मैंने तो वही चिप्स और वही पेप्सी और वही वो, उसके बगैर तो नहीं मैं रह सकता क्योंकि वो उसका आदि हो चुका है। तो उसको आप अच्छी गिज़ा देंगे, देसी घी दें, कोई मक्खन दें, वो कहेगा ये क्या चीज़ है। ये इसी तरह है, दीन आपको देता है, आपको ये सब कहता है खाओ भी पियोगी भी, आप अच्छा लिबास भी पहनो आप, मगर वो उसके सिर्फ थोड़ा सा आपको अपना टेस्ट उसके मुताबिक बनाना पड़ेगा, दैट्स इट। पाबंदी कोई नहीं है, बस टेस्ट, पहले आपका टेस्ट नाच गाने में था, अब आपका टेस्ट चेंज होके किसी और चीज़ में हो जाता है, ये हो जाता है बस, वरना ऐसा नहीं है। वो तो दीन वाले तो कभी ना हंसते हैं ना बोलते हैं, वो तो बस ऐसे बसूरी सूरत बना के बैठे रहते हैं और दाल और सूखी रोटी खाते हैं, ये ऐसा कुछ नहीं है। खाओ और पियो का मतलब देखिए ना, ये अब यहाँ यानी इजाज़त दे दी गई, इसमें यहाँ पे बता दिया गया कि सब जायज़ और हलाल है खाना पीना, जब तक कि किसी चीज़ को हराम नहीं किया गया। हर चीज़ जायज़ है, हर चीज़ हलाल है, क्योंकि कुलू वशराबू का मफूल तो यहाँ पे है ही नहीं, खाओ और पियो क्या, क्या खाएं और पिए, ये नहीं ना बताया गया। इसका मतलब जब मफूल नहीं बताया गया ना, इसका मतलब है कि जो चीज़ चाहो खाओ पियो, सिवाय जिनको अल्लाह ने हराम बता दिया है कि ये नहीं खानी, ठीक है ना, ये बात समझ लें अच्छी तरह। तो अल्लाह ताला ने तो इजाज़त दी खाने पीने की, सिर्फ एक पाबंदी लगाई है, इसराफ ना करना। इसराफ नहीं करना, ये चीज़ बिल्कुल ठीक है, समझ आती है कि हद से ना बढ़ो, हद से ना तजावज करो। और ये हज़रत अब्दुल्ला बिन उमर बयान करते हैं कि ये एक और हज़रत अनस बिन मालिक बयान करते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ये भी इसराफ है कि तुम अपनी हर ख्वाहिश के मुताबिक चीज़ खा लो, ये भी इसराफ हो जाता है। तो इसराफ नहीं बस करना, बस जो मेरा दिल चाह, बस मैंने ये इस वक्त मेरा दिल चाह रहा है पान खाने का, तो मैं जो हूँ ना अब मैं न्यूयॉर्क चल पड़ूँ कि नहीं जी मुझे तो इस वक्त लेकर आना है, अब आधी रात है तो मैं उठ के मेरा ये दिल चाह रहा है, तो अब मैंने हर एक चीज़ को जो खाने बैठ जाए, ये भी इसराफ है कि मेरी जो ख्वाहिश आए बस मैंने वो इस वक्त पूरी करनी है अपनी हर ख्वाहिश, तो ये भी इसराफ में आ जाता है इब्ने माजा में। तो अल्लाह ताला ने इस आयत में खाने पीने को हलाल फरमा दिया, जब तक इंसान फजूल खर्ची ना करे, तकब्बुर ना करे। जितनी आपकी ज़िंदगी में, जितनी आपकी आपको अपनी हेल्थ के लिए, अपनी ज़रूरत के लिए जितना खाना पीने की ज़रूरत है वो ज़रूर पूरी करें, बल्कि पूरी करना ज़रूरी है। ये भी नहीं कि इंसान कुछ खाए पिए ही नहीं, नहीं जी मैं बहुत नेक हो गई हूँ अब नहीं मैंने कुछ खाना। हाँ मगर देखिए ना इसराफ में ये आ जाता है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि आदमी के पेट से बढ़ के कोई ऐसा बर्तन नहीं जिसको भरना बुरा हो, यानी पेट वर्स चीज है जिसको भरना बुरा है, कोई और बर्तन भरना इतना बुरा नहीं जितना पेट। इब्ने आदम के लिए चंद लुकमे काफी हैं जिनसे इसकी कमर कायम रहे, सीधी रहे, ठीक है। और अगर उसने ज्यादा खाना ही हो तो तहाई हिस्सा खाने के लिए रखे, तहाई 1/3 पानी के लिए, 1/3 सांस के लिए रखे। ये बता दिया गया हमें, ये बता दिया गया कि कैसे खाना है। अब ये जो आयत है ना, इसके अंदर आपको इतना ज़बरदस्त रूल दे दिया गया कि किसी हकीम ने कहा था कि वो दवा जिसके साथ कोई बीमारी ना हो ना, अगर आप वो दवाई लेना चाहते हैं ना जिससे आप कभी बीमार ना हो, वो ये है कि जब तक भूख ना हो मत खाओ, और अभी भूख बाकी हो तो खाना छोड़ दो। यही इस आयत में है कि तुसरिफु, इसराफ ना करो, इसराफ नहीं करना आपने, हद से नहीं बढ़ना। हम देखते हैं इंशाल्लाह ताला इसराफ के में क्या क्या चीज़ें आती हैं, मगर उससे पहले मैं आपको एक बात बता दूं, तफसीर मज़हरी में है ये रिवायत कि हारून रशीद के पास एक क्रिश्चियन तबीब आया था, इलाज के लिए रहता था वो, तो उसने हज़रत अली बिन हुसैन बिन वाकिद से कहा कि तुम्हारी किताब में, कुरान में इब्ने इल्मे तिब का कोई हिस्सा नहीं है। हालांकि दुनिया में दो ही इल्मे, एक इल्मे इदियान और एक इल्मे अबदान यानी तिब का। तो अली बिन हुसैन ने कहा कि अल्लाह ताला ने सारे तिब को और हिकमत को आधी आयतें कुरान में जमा कर दी, आधी में, और वो क्या है, कुलू वशरबू वला तुसरिफू। ये सिर्फ इतनी सी आयत में सारी तिब है कि अगर इंसान इस पर अमल कर लेना तो वो बहुत बीमारियों से बच सकता है। तो अब हम देखेंगे ला तुसरिफू में क्या क्या चीज़ें आ जाती हैं, क्योंकि इसको समझना, कुलू वशराबी तो हमें अच्छी तरह समझ आता है, वो तो हम प्रैक्टिस करते ही रहते हैं, लेकिन ला तुसरिफू क्या है, जिस किस चीज़ से मना किया गया, इसराफ नहीं करना भैया, इसराफ हद से बढ़ना, हद से बढ़ना में क्या आता है। नंबर वन ये कि हम इंसान जब हलाल से बढ़ के हराम में पहुंच जाए तो ये भी तो हद से बढ़ना है, तो ये इसराफ हो गया। नंबर टू, अल्लाह की हलाल की भी चीज़ को बगैर वजह के, शरी किसी वजह के हराम समझ के इंसान छोड़ दे कि नहीं ये तो मैंने पर हराम है, और ये मैंने जैसे यहूद ने कई चीज़ें कर ली थी तो हलाल को हराम बना लेना, या मुशरिकीन मक्का ने कर ली थी वो, हमने अच्छी भली उसकी तफसीर पढ़ी है, तो वो भी इसराफ है, ठीक है। नंबर थ्री, इसराफ ये भी है कि भूख और ज़रूरत से ज़्यादा खाए। अब मैंने आपको बताया ना कि वो ऐसा बर्तन, वर्स्ट बर्तन है ये पेट, अगर ओवर ईट आप कर रहे हैं, इसको इतना भर ले अब सांस भी नहीं आ रही, अब उल्टे सीधे हो रहे हैं, अब वॉमिटिंग कर रहे हैं, अब ये हो रहा है क्योंकि जो है ना इतना खा लिया था, ये भी इसराफ है जिसे अल्लाह ताला ने मना किया, ला तुसरिफू। और नंबर फोर, ये भी इसराफ है कि जब इंसान कुदरत भी है, इख्तियार भी है, खाना भी है, लेकिन इतना कम खाए जिससे इतना कमज़ोर हो जाए कि ना वो फ़राइज़ अदा करे कर सके, ना वो कोई वाजिबात अदा करने की कुदरत रखे, अपने काम भी नहीं कर सकता क्योंकि बस मैंने इतना स्किनी होना है कि स्किनी होने के शौक में इतना कम खाए कि अब नमाज के लिए खड़ा नहीं हो पाता, कोई अपना काम नहीं कर सकता, किसी की हेल्प नहीं कर सकता, ये भी इसराफ है, पता है आपको, ये भी इसराफ है। हम समझते हैं ओवर ईटिंग इसराफ है, नहीं, सिर्फ ओवर ईटिंग नहीं है, ये भी इसराफ है। याद रखें इस आयत में सारी मेडिकल साइंस है, इसलिए इसको गौर से समझें। तो अच्छा ही, अब इन सारी चीजों के इसराफ से इंसान, इस्लाम हमें मना करता है। अच्छा, अगला इसराफ क्या है कि इंसान हर वक्त खाने पीने के धंधे में मशगूल रहे, और चीज़ों को पीछे किया, मैंने जी क्लास नहीं ले सकती, कुरान नहीं पढ़ सकती, क्यों, फिर खाने जो इतने डिशेस बनानी है, दाल भी होनी चाहिए, फिर गोश्त भी होना चाहिए, कोई सब्जी भी होनी चाहिए, फिर मीठा भी होना चाहिए, अब सारा दिन लगे में, या ऐसी डिश पकाने खड़े हो गए जो पूरा दिन में पकती, कोई हमारी डिशें ऐसी भी हैं पूरी रात पकती रहती हैं या पूरा दिन पकती रहती हैं, अब उसी के साथ लगे में लगे में लगे, अब आपका धंधा क्या बन गया, खाना पकाना, और ये क्या इसराफ नहीं है। देखिए, एक है लिव टू ईट, एक है ईट टू लिव, दोनों में फर्क है ना, हम में से ज्यादा लोग क्या करते हैं, लिव टू ईट, वी लिव टू ईट, हम हमारा बस इसीलिए जिंदा हैं कि बस खाएं हम, ये गलत है, खाना इसलिए ताकि हम जिंदा रह सके, तो सारे इंपॉर्टेंट काम छोड़ के कोई और प्रायोरिटी नहीं है, बस खाने पकाने में ही लगे हुए हैं, ये हमारे लिए खास तौर पर हम औरतों के लिए ना बहुत ज्यादा इस हदीस के अंदर सबक है। देखें, एक दफ़ा बहकी ने ये रिवायत किया कि हज़रत आयशा रज़ी अल्लाह तआला को एक दफ़ा आप सल्लल्लाहु अलैहि वसल्लम ने देखा था दिन में दो दफ़ा खाना खाते हैं, तो फरमाया, आयशा क्या तुम्हें ये पसंद है कि तुम्हारा शुगल सिर्फ खाना पीना ही रह जाए, दो दफ़ा सिर्फ खाते हुए देखा था तुम्हें यही बस, यानी क्योंकि देखिए आज आदमी ज़्यादा खुश होते हैं कि औरतें किचन में हों, किचन आबाद रहें हमारे, बस हर वक्त किचन में कुछ ना कुछ पकाती रहें, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम को देखें जिनके ज़िम्मे था दुनिया तक पैगाम पहुंचाना, ये वो हस्ती हैं, वो जानते थे कि अगर मेरी बीवी सारा वक्त खाने में ही लगी रही तो दीन कैसे सीखेगी और आगे कैसे बताएगी। اور ہمارا حال کیا ہے کہ ہم ایک ڈش پہ تو قناعت ہے ہی نہیں ہے. صبح اٹھتے ہی بس ہمیں بس یہی فکر لگی ہوئی کہ آج کھانا کیا پکانا, آج کھائیں کیا, تو ایک کھا لیا تو اب اس کے بعد کیا کھائیں, وہ کھا لیا تو اب اس کے بعد تیسری چیز کیا کھائیں. تو ہمارے لیے جو اعتدال کا قسط کا حکم ہے نا, وہ اعتدال کھانے پینے میں بھی ہے, زندگی کے ہر شعبے میں, پہننے میں بھی, رہنے سہنے میں بھی, کھانے پینے میں بھی, جو چاہو کھاؤ جو چاہو پیو. حضرت عبداللہ ابن عباس نے یہی فرمایا, جو چاہو کھاؤ جو چاہو پیو, صرف دو باتوں سے بچو, اسراف اور فخر و غرور. ٹھیک ہے, تو یہ میں نے آپ کو ساری چیزیں بتا دی کہ کن کن چیزوں کو کرنے میں اسراف آتا ہے. ٹھیک ہے, اور یہ بھی آپ کو بتا دیا کہ جس چیز کو جب دل چاہے اسی وقت بس یہ حاضر ہو جائے یا اسی وقت میں لینے چلی جاؤں, تو یہ بھی اسراف ہے. اب اس وقت مجھے مل جانی چاہیے. کتنی باتیں ہو گئی ہیں, میرے خیال میں 7-8 تو ہو گئی نا. تو انہ لا یحب المسرفین, اللہ تعالیٰ اسراف کرنے والوں کو نہیں پسند کرتا. اسراف نہیں کرنا, حد سے نہیں بڑھنا, یہ حد سے بڑھنا ہے. یہ جس بندے کو اللہ سے محبت ہوگی نا, وہ پھر یہ کہے گا کہ نہیں, اللہ تعالیٰ اسراف کرنے والے کو پسند نہیں کرتا. تو یہ جتنے بھی میں نے آپ کو پوائنٹس لکھوائے ہیں, ان میں سے کوئی بھی ہم میں نہ ہو. ٹھیک ہے, یہاں تک تلاوت سنیں گے, پھر آگے چلتے ہیں انشاءاللہ تعالیٰ نیکسٹ رکوع پہ.
يا بني آدم قد أنزلنا عليكم لباسا يواري سوآتكم وريشا ولباس التقوى ذلك خير ذلك من آيات الله لعلهم يذكرون يا بني آدم لا يفتننكم الشيطان كما أخرج أبويكم من الجنة ينزع عنهما لباسهما ليريهما سوآتهما إنه يراكم هو وقبيله من حيث لا ترونهم إنا جعلنا الشياطين أولياء للذين لا يؤمنون وإذا فعلوا فاحشة قالوا وجدنا عليها آباءنا والله أمرنا بها قل إن الله لا يأمر بالفحشاء أتقولون على الله ما لا تعلمون قل أمر ربي بالقسط وأقيموا وجوهكم عند كل مسجد وادعوه مخلصين له الدين كما بدأكم تعودون فريقا هدى وفريقا حق عليهم الضلالة إنهم اتخذوا الشياطين أولياء من دون الله ويحسبون أنهم مهتدون يا بني آدم خذوا زينتكم عند كل مسجد وكلوا واشربوا ولا تسرفوا إنه لا يحب المسرفين